আলহামদুলিল্লাহ والصلاه والسلام على رسول الله وعلى اله وصحبه وبعد इससे पहले जो हमारी मजलिस हुई है इसमें आलिम से मुतालिक ये बातें हमने देखी थी कि बाज़ लोग ये कहते हैं कि इतने बड़े इमाम थे उनसे खता हो नहीं सकती है। तो इसका जवाब क्या है? वो ये है कि बड़े बड़े उलमा से बाज़ मसाइल में खता हो जाती है, लेकिन किसी आलिम से अगर इज्तिहादी खता होती है तो इससे उस आलिम का मर्तबा घटता नहीं है। एक आलिम अगर कुरान सुन्नत से कुछ तलाश करे और पेश आने वाले मसाइल में कोई फतवा दे और बाद में जाके तहकीक से मालूम हो कि ये फतवा खता था, मिस्टेक था, गलती थी, तो इससे उस आलिम का मर्तबा घटता नहीं है। हाँ, अगर उसके बावजूद कि सही बात सामने आ जाए, एक आदमी अगर उस बात को नहीं माने तो इससे एक आदमी की आखिरत खराब होती है। इसीलिए इमामों ने और सहाबा ने खुद, जैसा कि आपने मिसालों में देखा, इस बात को हमेशा अहमियत दी कि उनकी अपनी सोच पर कुरान सुन्नत मुकद्दम रहे। और जैसे ही उनके सामने हदीस आ गई, जैसे हज़रत उमर का किस्सा आपने देखा, जैसे ही हदीस सामने आ गई, तहकीक हो गई, वाकई बात साबित हो गई, उन्होंने उस बात को तस्लीम कर लिया और इस बात का इतराफ कर लिया कि मुझको नहीं मालूम था। इसी तरह से हज़रत उमर का कौल आपने देखा सफ़ा नंबर 33 पर, 33 पर अब्दुल्लाह इब्ने अबू जाफर कहते हैं कि उमर इब्ने खत्ताब रज़ियल्लाहु तआला ने फरमाया, अस्सुन्नतु मा सन्नहुल्लाहु व रसूलुहु सल्लल्लाहु अलैहि वसल्लम ला तजअलु खता अर-रायि सुन्नतन लिल उम्मा, कि सुन्नत वही है जिसको अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम ने सुन्नत करार दिया है। तुम किसी की राय की गलती को, किसी के इज्तिहाद की गलती को उम्मत के लिए सुन्नत यानी तरीका न बना दो। यानी किसी आलिम ने कोई फतवा दे दिया, अब वो खता था, मिस्टेक था, लेकिन फिर भी तुम लोगों को उस पर अमल करने के लिए खड़ा मत करो, बल्कि वो गलती थी, उस गलती की गलती वाज़े हो जाने के बाद उसको छोड़ना ज़रूरी है। तो बहरहाल एक बात ये मालूम हुई कि आलिम से खता होती है और आलिम की खता पर अमल नहीं करना चाहिए जब वाज़े हो जाए। मिसाल के तौर पर इमाम अबू हनीफा रहमतुल्लाह अलैह बहुत बड़े मुज्तहिद गुजरे हैं और आज बहुत सारे लोग उनको मानते हैं, हम भी मानते हैं, हम चारों को मानते हैं। उनके दो शागिर्द थे, इमाम अबू यूसुफ और इमाम मोहम्मद इब्ने हसन अश्शैबानी और अबू यूसुफ, ये दो शागिर्द उनके गुजरे हैं। उनका नाम याकूब था, अबू यूसुफ का नाम याकूब था। तो इन दोनों के बारे में अल्लामा अब्दुल हय लखनवी, जो कि खुद हनफी कहलाए जाते हैं, इन्होंने अपनी किताब उम्दतुर रियाया के मुकद्दमे में ये बात लिखी है। जैसे किताबों का प्रेफेस होता है, शुरुआत में कुछ बात लिखी जाती है तो उसको मुकद्दमा कहते हैं। तो उम्दतुर रियाया ये किताब है हनफी मजहब की, उसके मुकद्दमे में कहते हैं, अन्नहुम अदरजू अबा यूसुफ व मुहम्मदन फी तबकती मुज्तहिदिल मज़हब, के लोगों ने इमाम अबू यूसुफ और इमाम मोहम्मद, इमाम अबू हनीफा के दोनों शागिर्द, इनको मजहब के अंदर इज्तिहाद करने वाले आलिम शुमार किया है। यानी ये इज्तिहाद तो करते हैं लेकिन ये हनफी मजहब के बाहर नहीं जाते हैं, यानी ये भी खुद क्या हैं, हनफी हैं, ऐसा लोगों ने कहा है। अल्लज़ीन ला युखालिफून इमामहु फिल उसूल, जो अपने इमाम की उसूल में मुखालिफत नहीं करते हैं, अपने इमाम से बेसिक्स, फंडामेंटल्स, प्रिंसिपल्स, उसूल में डिफर नहीं करते हैं, अलग नहीं होते उनसे, लोगों का ऐसा बोलना है कि ये दोनों शागिर्द इमाम के मजहब के बाहर नहीं जाते हैं, इमाम अबू हनीफा की उसूलों के ताबे हैं और उनसे उसूल में इख्तलाफ नहीं करते हैं, हाँ कुछ चीज़ों में इख्तलाफ हो सकता है, ऐसा लोग कहते हैं। वलैसा कदालिक, लेकिन अल्लामा अब्दुल हय लखनवी कहते हैं लेकिन बात ऐसी नहीं है, वलैसा कदालिक, मामला ऐसा नहीं है। फइन्न मुखालफतहुमा लिइमामिहिमा फिल उसूल गैर क़लीला, कि इन दोनों इमामों की, इमाम अबू यूसुफ व मोहम्मद की अपने इमाम यानी इमाम अबू हनीफा से उसूल में भी मुखालिफत थोड़ी नहीं है, यानी कई बातों में उन्होंने अपने इमाम से इख्तलाफ किया है, उसूलों में इख्तलाफ किया है। तो बाज़ औक़ात जो लोग बोलते हैं कि ठीक है इमाम अबू यूसुफ और इमाम मोहम्मद का इख्तलाफ इमाम अबू हनीफा से था लेकिन उसूल में नहीं है, तो अब्दुल हय लखनवी कहते हैं कि उसूल में भी बहुत इख्तलाफ है, दोनों शागिर्दों ने अपने इमाम से इख्तलाफ किया। हत्ता قال الامام الغزالي في كتاب المنخول, इमाम الغزالي की किताब है المنخول, ये उसूल फिक्ह में किताब है, तो इमाम الغزالي ने अपनी किताब المنخول में कहा انهما خالف ابا حنيفه في ثلثي مذهبه, कि इन दोनों ने, दोनों शागिर्दों ने इमाम अबू हनीफा से दो तिहाई मामलात में इख्तलाफ किया है। दो तिहाई किसको बोलते हैं, इसको इंग्लिश में टू थर्ड्स बोलते हैं, यानी आप एक चीज के तीन हिस्से कीजिए दो लीजिए एक रखिए तो दो तिहाई आपके पास है, यानी जिसको आप बस फीसद में अगर आप कहें तो ये 66% होता है, 70% के करीब। 70% मसाइल में इमाम अबू हनीफा से उनके दोनों शागिर्दों ने इख्तलाफ किया, इमाम अबू हनीफा एक बात बोलते हैं वो दोनों एक बात बोलते हैं, आप बताइए क्यों किया इख्तलाफ, यानी अगर इमाम अबू हनीफा की बात उनके नजदीक सही थी तो इख्तलाफ क्यों किया, दो दो शागिर्द हैं अपने इमाम से इख्तलाफ कर रहे हैं कितने मसाइल में, 70% मसाइल में, तो जब उनके शागिर्द उनसे इख्तलाफ करके गुमराह नहीं करार पा सकते हैं तो आज हम लोग हदीस की वजह से अगर इमाम अबू हनीफा से किसी मसले में अलग हो जाएं तो हम गुमराह कैसे हो सकते हैं, सोचने की चीज है कि खुद शागिर्द इख्तलाफ कर रहे हैं, खुद शागिर्द ही इख्तलाफ कर रहे हैं, तो मालूम हुआ कि बड़े से बड़े आलिम से दलील की बुनियाद पर अगर उसकी बात को छोड़कर इख्तलाफ किया जाए और किताब सुन्नत की बात को लिया जाए तो इसमें कोई बुराई नहीं बल्कि ये लाजिम है, किताब सुन्नत की बात को लेकर आलिम की बात को छोड़ना ही चाहिए। ثم इसके बाद अल्लामा लखनवी कहते हैं فالحق انهما مجتهدان مستقلان نالا برتبة الاجتهاد المطلق, हकीकत यह है कि ये दोनों जो शागिर्द हैं इमाम अबू हनीफा के, ये दोनों के दोनों मुज्तहिद मुस्तकिल थे, यानी वो मुकल्लिद नहीं थे। अब लोग क्या बोलते हैं कि चार ही मुज्तहिद गुजरे हैं और चार ही इमाम हैं, इन चारों के बाद खत्म। आप देखिए इमाम अबू हनीफा के जो शागिर्द हैं ऐसे कई उलमा हैं, बहुत सारे लोग कहते हैं इमाम बुखारी कौन है, इमाम बुखारी शाफी हैं, इमाम अहमद वो भी शाफी हैं, फुलाने आलिम साहब वो भी शाफी, वो हनफी, वो हम्बली। लोगों ने क्या कर दिया बाद के दौर में एक एक बड़े बड़े आलिम को किसी न किसी चार में से एक कैटेगरी में डाल दिया, हर एक के ऊपर अपनी तरफ से लेबल लगा दिया, हालांकि इनका लेबल दूसरों का लगाया हुआ लेबल इन पे चलेगा या खुद इनकी अपनी स्टेटमेंट चलेगी। इमामों ने खुद नहीं कहा मैं हनफी हूं, मैं शाफी, मैं हम्बली हूं, लेकिन लोगों ने बाद के जमाने में कहा चार ही हैं तो जरूरी है कि किसी न किसी एक डिपार्टमेंट में भेजा जाए जबरदस्ती किसी को। तो बाद में जब लिस्टिंग हुई, बाद में जब उलमा की गिनती हुई, ये आलिम कौन है, अब लोगों ने कहा यह आलिम कौन है, ये शाफी है, अपनी तरफ से उनके ऊपर क्या कर दिया, लेबल लगा दिया और उम्मत में सारे आलिमों को चारों में बांट दिया। अब बाद में दूसरों से हमसे लोग पूछते हैं तुम्हारा आलिम किधर है, तो यानी ऐसे कि हमारा कोई आलिम ही नहीं, सारे सारे के सारे आलिम कौन है, या तो हनफी है, तो शाफी है, तो हम्बली है, तो मालिकी है। हालांकि ऐसा नहीं है, बल्कि पिछले जितने इमाम और उलमा गुजरे हैं वो मुस्तकिल मुज्तहिद थे, उनमें से कुछ थे जो कुछ मसाइल में मुआफिकत की वजह से किसी न किसी की तरफ मंसूब होते थे। मसलन किसी आलिम के फतवे अगर इमाम शाफी से ज्यादा मैच होते थे, ज्यादातर इमाम शाफी के मुताबिक उनका फतवा होता, उनको इमाम शाफी के साथ लोगों ने जोड़ दिया। किसी के फतवे इमाम अबू हनीफा से ज्यादा करीब थे, उन्हीं के मुताबिक हुए, लोगों ने उनके साथ जोड़ दिया उनको। तो इस तरह से लोगों ने मुख्तलिफ इमामों को, मुख्तलिफ उलमा को, मुख्तलिफ चार इमामों के खानों में बांट दिया। ये बहुत बड़ा जुल्म उन लोगों के साथ। खुद अल्लामा अब्दुल हय लखनवी इन दोनों शागिर्दों के जो डायरेक्ट स्टूडेंट है इमाम अबू हनीफा के, जिनको लोग इमाम अबू हनीफा का मुकल्लिद मानते हैं और हनफी मानते हैं, उनके बारे में खुद हनफी आलिम अब्दुल हय लखनवी, जो बड़े आलिम गुजरे हनफी मजहब के, वो खुद कहते हैं कि ये जो दोनों शागिर्द थे इमाम अबू हनीफा के, ये मुकल्लिद नहीं थे, یہ خود جیسے امام ابو حنیفہ مجتہد مستقل تھے ویسے یہ دونوں بھی مجتہد مستقل تھے, یعنی انڈیپینڈنٹ عالم تھے, یہ کسی کے مقلد تھے نہیں. کسی کا شاگرد ہونے سے اس کا مقلد نہیں ہوتا ہے. اب بتائیے کوئی ٹیچر اسکول میں ہے, اس نے کسی اسٹوڈنٹ کو پڑھایا, کل اسٹوڈنٹ جا کے انجینئر بن گیا, وہ ٹیچر تو انجینئر نہیں ہے, وہ اسٹوڈنٹ اس سے آگے بڑھ گیا, تو آپ کیا اس اسٹوڈنٹ کو اس کے تابع کر دو گے کہ اسی کی مان کے چلتا ہے؟ نہیں, اس نے اپنا ابتدائی علم کسی عالم سے حاصل کیا, لیکن آگے تحقیق کرتے 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 وہ بہت بڑا عالم بن گیا. ہو سکتا ہے وہ اپنے استاد سے بھی بڑا عالم بن جائے, ایسا ہو سکتا ہے. لیکن لوگوں نے کیا کیا, جو امام ابو حنیفہ کے مدرسوں سے اس طرح کے ماننے والے جو ہیں ان کے مدرسے سے ایسے کسی استاد سے پڑھ کے نکلتا تھا اس کو زبردستی حنفی اور اسی طرح سے کسی کو شافی کسی کو مالک حنبلی بنا دیتے تھے, جیسا کہ خود ان کے شاگردوں کے بارے میں بھی ہوا, ان کو حنفی بنا دیا گیا. لیکن وہ حنفی ہیں نہیں ہیں, بلکہ وہ کیا تھے, وہ خود مجتہد تھے, وہ خود قرآن و حدیث سے. مجتہد کس کو کہتے ہیں؟ جو خود قرآن و سنت میں غور کر کے آنے والے مسائل کے لیے فیصلے نکالتا ہے, فتوی نکالتا ہے, خود اس میں اتنی کیپاسٹی ہوتی ہے کہ وہ خود ججمنٹ دے سکتا ہے, وہ کسی کے ججمنٹ پہ چلتا نہیں آنکھ بند کر کے. تو دونوں شاگردوں کو آج کہا جاتا ہے یہ مقلد ہیں, لیکن مولانا عبد الحی لکھنوی کیا کہتے ہیں, یہ مقلد نہیں تھے, یہ خود مجتہد مستقل تھے اور انہوں نے اپنے استاد سے 70% مسائل میں اختلاف کیا ہے, اور صرف فروع میں نہیں اصول میں بھی, اصول میں بھی اختلاف کیا ہے. اسی طرح سے چھٹا شبہ ہے, بعض لوگ ایک دلیل پیش کرتے ہیں, دیکھو آپ لوگ کہتے ہو کہ اللہ کی مانو اس کے رسول کی مانو اور کسی کی نہیں مانو, تو خود حدیث میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے غیر نبی کی بات ماننے کا حکم دیا ہے. ابو بکر نبی تھے؟ نہیں. عمر رضی اللہ عنہ نبی تھے؟ نہیں. آپ دیکھیے اللہ کے نبی صلی اللہ علیہ وسلم نے ابو بکر و عمر رضی اللہ تعالیٰ عنہ کی بات ماننے کے لیے کہا ہے, تو جب نبی نے غیر نبی کی بات ماننے کے لیے کہا ہے کسی سے تقلید ثابت ہوتی ہے, ختم. کتنی پیاری دلیل ہے, یہ بات صحیح نہیں ہے. پہلی بات تو یہ کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی وہ حدیث کیا, اس کو دیکھ لیتے ہیں. اللہ کے رسول صلی اللہ علیہ وسلم فرماتے ہیں اقتدوا باللذین من بعدی, میرے بعد دو لوگوں کی اقتداء کرو, من اصحابی میرے صحابہ میں سے, ابی بکر و عمر ابو بکر کی اقتداء کرو اور عمر کی اقتداء کرو, اهتدوا بهدی عمار عمار کے اخلاق اپناؤ, وتمسكوا بعهد ابن مسعود اور عبداللہ ابن مسعود کی نصیحت کو یاد رکھو, اس کا خاص دھیان دے کے اس کو سنو اور یاد رکھو, اس پہ عمل کرو. اس کو امام ترمذی وغیرہ نے روایت کیا ہے, کہتے دیکھو اس میں ہے اقتدوا باللذین من بعدی من اصحابی ابی بکر و عمر, میرے بعد دو کے پیچھے چلو ابو بکر اور عمر کے. تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے اپنے سوا دوسرے کا بھی نام لیا, معلوم ہوا کہ نبی کے علاوہ دوسرے کے پیچھے بھی چلنا جائز ہے. ہم کہتے ہیں بالکل صحیح ہے, لیکن کہا کس نے ہے؟ اللہ کے نبی صلی اللہ علیہ وسلم نے. تو جس کے پیچھے آپ نے چلنے کے لیے کہا ہم چلیں گے, اللہ کے نبی صلی اللہ علیہ وسلم کا ابو بکر عمر کے پیچھے چلو ان کے پیچھے ہم چلیں گے. لیکن اقتداء کے معنی تقلید نہیں ہے, اقتداء کا مطلب یہ ہے کہ ان کی باتوں کو سنیں اس کو قبول کریں, لیکن شرط اس میں پھر باقی رہتی ہے کہ کتاب و سنت سے ٹکرائے تو اس کو ترک کریں. مثال کے طور پر آگے آئیے, اللہ تعالیٰ نے سورہ الانعام میں آیت نمبر 90 اس میں فرمایا, اور اس میں تقریباً 18 نبیوں کا اللہ نے ذکر کیا. سورہ الانعام کی آیتیں اس سے پہلے پڑھیں آپ, اللہ نے کئی نبی ان کے نام ذکر کی, ابراہیم علیہ السلام, نوح علیہ السلام, موسیٰ علیہ السلام اور کئی انبیاء کا ذکر کیا اللہ نے, اور ان سب کے ذکر کرنے کے بعد اللہ نے کہا محمد صلی اللہ علیہ وسلم سے اولئک الذین ھدى اللہ, یہ وہ لوگ ہیں جن کو اللہ تعالی نے ہدایت دی. یہ سارے نبی کون ہیں؟ جن کو اللہ نے ہدایت دی. فبہداہم اقتدی, تو اے نبی آپ ان کی ہدایت کی پیروی کرو. تو کیا اب اوپر سے آپ نے اگر تقلید کی دلیل لی ہے تو کیا نعوذ باللہ محمد صلی اللہ علیہ وسلم کو بھی اللہ تعالیٰ پچھلے نبیوں کی تقلید کے لیے کہہ رہا ہے؟ سوال یہ ہے کہ اگر اقتداء کا مطلب تقلید ہوتا ہے تو کیا پھر محمد صلی اللہ علیہ وسلم کو بھی پچھلے نبیوں کی تقلید کے لیے کہا گیا ہے؟ نہیں، بلکہ حضرت ابوبکر صدیق اور عمر رضی اللہ عنہ کی اقتداء کا مطلب یہ ہے کہ ان کی باتوں کا پاس لحاظ رکھا جائے اور ان کی بات مانی جائے، لیکن اگر ان کی کوئی بات کتاب و سنت سے ٹکرائے تو پھر ان کی بات کو ترک کر کے کتاب و سنت کو لیا جائے۔ یہی صحابہ کا اس دور میں بھی منہج تھا اور قیامت تک کے لیے منہج ہے۔ آئیے دیکھتے ہیں اس بارے میں کیا دلیلیں ہیں۔ مثال کے طور پر خلفائے راشدین کے بارے میں، جو چاروں خلیفہ ہیں اور جو خلفائے راشدین ہیں حق پر تھے، صحیح بات بتانے والے تھے، ابو بکر رضی اللہ تعالیٰ عنہ، عمر رضی اللہ تعالیٰ عنہ، عثمان رضی اللہ تعالیٰ عنہ، علی رضی اللہ تعالیٰ عنہ۔ آئیے دیکھتے ہیں اس سلسلے میں صحابہ کا طریقہ کیا تھا۔ عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ کی مثال لیتے ہیں، جو حضرت عمر کے بیٹے ہیں۔ سالم ابن عبداللہ فرماتے ہیں انہ سمع رجلا من اہل الشام وهو يسأل عبد الله ابن عمر، انہوں نے ایک آدمی کو حضرت عبداللہ ابن عمر سے سوال کرتے سنا، اور وہ آدمی شام کا رہنے والا تھا، سیریا کا رہنے والا تھا۔ عن التمتع بالعمرة الى الحج، حج تمتع کے بارے میں، کہ عمرہ کو حج میں تبدیل کرنا، حج تمتع کے بارے میں پوچھا۔ فقال عبد الله ابن عمر هي حلال، عبداللہ ابن عمر رضی اللہ تعالیٰ نے کہا یہ حلال ہے، یعنی یہ کرنا جائز ہے، کر سکتے ہیں۔ فقال الشامی، اس شامی شخص نے کہا، شام کے رہنے والے نے کہا ان اباک قد نہا عنہا، ان اباک قد نہا عنہا، آپ کے والد صاحب تو اس سے منع کرتے تھے۔ والد صاحب کون ہے عبداللہ ابن عمر کے؟ عمر بن خطاب رضی اللہ تعالیٰ، جن کا نام پہلے گزرا ابھی۔ تو اس آدمی نے کہا ان ابا کا قد نہا عنہا، یعنی حج تمتو سے حضرت عمر منع کرتے تھے۔ فقال عبداللہ ابن عمر، دیکھیے حضرت عبداللہ ابن عمر نے کتنا پیارا جواب دیا، انہوں نے کہا ارائیت ان کان ابی نہا عنہا وصنعہا رسول اللہ صلی اللہ علیہ وسلم امر ابی نتبع ام امر رسول اللہ صلی اللہ علیہ وسلم۔ سمپل کوشچن، کیا پوچھا؟ ذرا یہ تو بتا کہ اگر میرے والد نے، میرے باپ نے ایک چیز سے منع کیا ہے اور وہ کام اللہ کے نبی صلی اللہ علیہ وسلم نے کیا ہے، تو میرے باپ کی تو اتباع کرے گا یا نبی صلی اللہ علیہ وسلم کی؟ ان کو نہیں معلوم حضرت عمر کا مقام کیا ہے، لیکن یہ کیا کہہ رہے ہیں کہ اگر ایک عمل میرے والد صاحب منع کرتے تھے، ہو سکتا ہے عمر کو نہیں معلوم ہو یا تفصیل نہیں معلوم ہو یا حدیث سمجھنے میں کچھ اور بات ہوئی ہو، انہوں نے کہا میرے والد صاحب منع کرتے تھے لیکن وہ کام اللہ کے نبی صلی اللہ علیہ وسلم نے کیا ہے، تو ہم کو کیا کرنا چاہیے، میرے والد کی ماننا چاہیے یا نبی صلی اللہ علیہ وسلم کی ماننا چاہیے؟ اس آدمی نے، اچھا آدمی تھا، اس نے کیا جواب دیا؟ فقال الرجل بل امر رسول اللہ صلی اللہ علیہ وسلم، اس نے کہا ہاں بلکہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی بات ماننا چاہیے۔ تو انہوں نے جواب میں کہا فقال لقد صنعها رسول اللہ صلی اللہ علیہ وسلم، ہاں تو پھر اللہ کے نبی صلی اللہ علیہ وسلم نے حج تمتع کیا ہے، اتنا کافی ہے نا؟ ہاں کیا ہے اتنا، والد صاحب نے میرے نہیں کیا، منع کیا، چھوڑ دے، لیکن نبی نے کیا نا، کس کے پیچھے چلے گا، نبی کے پیچھے یا میرے باپ کے پیچھے؟ کہا نبی کے پیچھے، کافی، دیکھ نبی نے کیا ہے۔ تو صحابی نے نہیں کہا، اتنے بڑے عالم، اتنے بڑے صحابی، اور اللہ کے نبی نے کہا میرے باپ ان کی بات پہ عمل کرو، تو پھر ان کو یاد نہیں رہا یہ۔ تو یہ بات معلوم ہوئی کہ صحابہ کا منہج یہ تھا کہ بڑے سے بڑے صحابی کی کوئی بات ہو، اگر نبی صلی اللہ علیہ وسلم کی بات اس کے مقابلے میں آ جائے تو وہ اللہ کے رسول صلی اللہ علیہ وسلم کی بات کو لیتے تھے اور ان کی بات کو عزت اور احترام کے ساتھ چھوڑ دیتے تھے۔ اور آج بھی آپ دیکھیں علماء میں سے، حنفی ہوں یا شافعی ہوں، سب مانتے اس بات کو کہ حج تمتع جائز ہے، حالانکہ حضرت عمر منع کرتے تھے اس سے۔ تو اب ان کو کیا غلط کہتے ہیں؟ نعوذ باللہ، نہیں، ان کا اجتہاد تھا، ان کی تحقیق تھی، جو بات ان تک پہنچی انہوں نے کی، جو بات بیٹے نے بتائی وہ دلیل سے اقرب ہے، اللہ کے نبی صلی اللہ علیہ وسلم نے کیا ہم بھی کرتے ہیں۔ آئیے اور ایک مثال دیکھتے ہیں۔ عبداللہ ابن عباس رضی اللہ عنہ، جو اللہ کے نبی صلی اللہ علیہ وسلم کے چچا زاد بھائی ہیں اور حضرت عمر کے خاص شاگرد ہیں، ابن ابی مریقہ فرماتے ہیں کہ قال عروہ لابن عباس، عروہ یہ تابعی ہیں، इन्होंने इब्ने अब्बास से कहा और इनके रिश्ते में ही आते हैं, वही हका, बुरा हो तुम्हारा, अबललता, कहीं आप भटक तो नहीं गए, कहीं आपसे गलती तो नहीं हो रही, कहीं आप भूल तो नहीं गए, तामुरु बिल उमरा फिल अशरी वलैस फीहिन उमरा, आप ज़िलहिज्जा के पहले अशरे में आप लोगों को उम्रे का हुक्म देते हो जबकि इनमें उमरा नहीं है, यानी हज तमत्तु ही की बात चल रही है। फकाल या अरी, उर्वा को उन्होंने क्या कहा, ए अरी फसल उम्मा, जा अपनी वालिदा से पूछ ले। قَالَ إِنَّ أَبَا بَكْرٍ وَعُمَرَ لَمْ يَقُولَ ذَلِكَ, اور وہاں نے پھر جواب دیا, انہوں نے کیا کہا, لیکن بات تو یہ ہے کہ ابو بکر و عمر رضی اللہ تعالیٰ نے یہ نہیں کہا ایسا کرنے کے لیے, وَأَنَا أَعْلَمُ بِرَسُولِ اللَّهِ صَلَى اللَّهُ عَلَيْهِ وَسَلَّمَ وَأَتْبَعُ لَهُ مِنْكَ, اور میں اللہ کے رسول صلی اللہ علیہ وسلم کی باتیں تم سے زیادہ جانتا ہوں, تم سے زیادہ اس پہ چلتا ہوں, یعنی مجھ کو تو کہیں ملا نہیں ہے۔ فَقَالَ مِنْهَا هُنَا تَرِيدُونَ, اب ابن عباس نے کیا کہا, دیکھو یہاں سے تم بھٹکتے ہو, منہا ہونا تری دور, یہاں سے تم بھٹکتے ہو, یہ بھٹکنے کا پوائنٹ ہے, یہاں تمہاری گڑبڑ ہو جاتی ہے, یہاں آ کے تم گڑبڑ کرتے ہو, کہاں کے آگے انہوں نے کیا کہا, دیکھیے, نجیئکم برسول اللہ صلی اللہ علیہ وسلم وتجیئون بابی بکر وعمر, ہم تم کو اللہ کے رسول صلی اللہ علیہ وسلم کے پاس لا رہے ہیں, ہم تم کو اللہ کے رسول صلی اللہ علیہ وسلم کا نام دے رہے ہیں اور تم ابو بکر اور عمر کو لاتے ہو, ہم کس کی بات لا رہے ہیں, اللہ کے رسول صلی اللہ علیہ وسلم کی, اور تم کس کی بات لا رہے ہو, ابو بکر اور عمر کی, تو عبداللہ ابن عباس رضی اللہ تعالیٰ نے بھی اللہ کے رسول صلی اللہ علیہ وسلم کے مقابلے میں شیخین کی بات کو تسلیم نہیں کیا, ابو بکر اور عمر رضی اللہ تعالیٰ کی بات سر آنکھوں پر ہے لیکن اللہ کے نبی صلی اللہ علیہ وسلم کی بات زیادہ حقدار ہے اس کی کہ ہم اس کی اتباع کریں, اور یہ ہمارا منہج ہے, صحابہ کو کیا بولیں گے آپ, یہ کیسا مانتے نہیں تھے ابو بکر و عمر کو, دونوں مانتے تھے, بڑے بڑے صحابی ہیں عبداللہ بن عمر عبداللہ بن عباس, مشہور صحابہ ہیں, لیکن نبی کریم صلی اللہ علیہ وسلم کی بات کے مقابلے میں کسی کی بات نہیں مانی جائے گی, اس کا عملی نمونہ انہوں نے دیا ہے, پریکٹیکل ماڈل ان کا ہے, یہ بات یاد رکھیں۔ اور ایک روایت میں انہوں نے کہا ھذا الذی اہلککم, یہی وہ چیز ہے جو تم کو ہلاک کرتی ہے, واللہ ما اری الا سیعذبکم, اللہ کی قسم میں تو سمجھتا ہوں کہ اتنی بات کی وجہ سے تم یہ جو کہہ رہے ہو اس سے تم کو عذاب دیا جا سکتا ہے, انی احدثکم عن النبی صلی اللہ علیہ وسلم, میں تم کو نبی صلی اللہ علیہ وسلم کی حدیث بتا رہا ہوں, وہ تجیون ابھی ابی بکر و عمر, اور تم ابو بکر و عمر کا ذکر کر رہے ہو, یعنی تم کیا کر رہے ہو, نبی کے نبی سے بڑھ کے تم کسی اور کو مانتے ہو, سب پر نبی صلی اللہ علیہ وسلم کی ماننا فرض ہے, نبی پر کسی کی ماننا فرض نہیں, نبی اللہ کی طرف سے دیتے ہیں, تم امتی کی بات کو نبی سے بڑھا رہے ہو, یہ جو میتھڈالوجی ہے, یہ جو نمونہ اور یہ جو منہج ہے, یہ کس کا ہے, یہ صحابہ کا منہج ہے, یہی صحابہ کا منہج ہے, تو اب ان دو صحابہ کے بارے میں سوچیے کہ کیا فیصلہ دیا جا سکتا ہے, یہی منہج ہمارا ہے, یہی منہج ہمارا بھی ہے۔ اور آگے آئیے, مروان ابن حکم فرماتے ہیں, کوئی کہہ سکتا ہے تو دونوں چھوٹے چھوٹے صحابی ہیں, کیونکہ آدمی کو جب بڑا بنا تو کسی کو بھی چھوٹا بنا دیتا ہے, اپنے حساب سے اگر فتویٰ نہیں آیا تو وہ تو بڑے نہیں تھے, آئیے خود خلیفہ جو آخری خلیفہ تھے علی بن ابی طالب رضی اللہ عنہ, اسی مسئلے میں ان کا کیا بولنا ہے ذرا وہ بھی سنیں۔ مروان ابن حکم فرماتے ہیں کہ شہدت عثمان و علی رضی اللہ عنہما, میں اس وقت موجود تھا جب عثمان اور علی رضی اللہ تعالیٰ عنہما موجود تھے, و عثمان ینہا عن المتعہ, اور عثمان ابن عفان رضی اللہ تعالیٰ عنہ متعہ سے یعنی متعۃ الحج حج تمتو سے منع کر رہے تھے, وَأَن يُجْمَعَ بَيْنَهُمَا یعنی حج اور عمرے کو جمع کرنے سے منع کر رہے تھے, فَلَمَّا رَأَ عَلِيٌ أَهَلَّ بِهِمَا, حضرت علی نے جب دیکھا کہ حضرت عثمان اس سے منع کر رہے, لوگوں کو مت کرو حج تمتو نہیں کرنا ہے, تو حضرت علی نے کیا کیا, حج اور عمرہ دونوں کا یعنی احلال کیا یا لبیک کہا, لبیک بعمرۃ وحجۃ, حضرت علی نے کیا کہا, لبیک بعمرۃ وحجۃ, عمرہ اور حج دونوں کا لبیک, قال ما كنت لأدعو سنة النبي صلى الله عليه وسلم لقول احد. حضرت نے کیا جملہ کہا, وہ بہت ہی عمدہ جملہ ہے جس کو یاد رکھنا چاہیے. اب ان کے بارے میں کیا کہیں گے؟ ایک طرف عثمان بن عفان رضی اللہ عنہ جو خلیفہ راشد ہیں, لیکن حضرت علی کیا کہہ رہے ہیں, نہیں میں اللہ کے نبی صلی اللہ علیہ وسلم کی سنت کو کسی کی بھی وجہ سے نہیں چھوڑ سکتا. کوئی بھی ہو, بڑے سے بڑا ہو, اس کی عزت اپنی جگہ, لیکن کسی کی وجہ سے اللہ کے نبی صلی اللہ علیہ وسلم کی سنت کو میں نہیں چھوڑ سکتا. بڑی سے بڑی شخصیت کی وجہ سے بھی میں اللہ کے نبی صلی اللہ علیہ وسلم کی سنت کو نہیں چھوڑ سکتا. کون کہہ رہا ہے؟ علی ابن ابی طالب رضی اللہ عنہ. یہ منہج اچھا نہیں ہے. پھر کون سا منہج اچھا ہے؟ میں نبی کی سنت چھوڑ سکتا ہوں, ہاں بڑوں کے پیچھے چلوں گا, میں مولوی صاحب کے پیچھے چلوں گا, مفتی صاحب بڑے پیارے ہمارے رشتے میں بھی ہیں, امام کے پیچھے چلوں گا, فلاں پیر کے پیچھے چلوں گا. کیا ہے یہ؟ اللہ کے نبی صلی اللہ علیہ وسلم کی بات سامنے آ جانے کے بعد کسی آدمی کے لیے گنجائش نہیں رہ جاتی ہے کہ وہ کسی اور طرف جائے, کسی اور طرف جانے کی گنجائش باقی نہیں رہتی ہے. تو یہ صحابہ کا منہج ہے, بلکہ صحابہ کا یہ منہج ہے کہ اگر انہوں نے کوئی فتویٰ دے بھی دیا اور ان کے سامنے حدیث آتی تھی تو صحابہ اس بات کو چھوڑ کر حدیث پر عمل کرتے تھے. ایک لمبا واقعہ ہے, بار بار آپ نے سنا ہوگا, کئی مرتبہ سنا ہوگا اس کو. عمر رضی اللہ عنہ کے پاس ایک پاگل عورت کو لایا گیا, انہوں نے فتویٰ دیا رجم کرنے کا, زنا کیا تھا اس عورت نے, پاگل عورت تھی. انہوں نے کہا اس کو سنسار کرو, پتھر مار کے اس کو قتل کرو. لوگ لے کے جانے لگے, فتویٰ دینے کے بعد قاضی حاکم خلیفہ فتویٰ دے چکا ہے, اب لوگ جانے لگے, حضرت علی کے پاس سے گزرے, انہوں نے کہا کیا ہوا اس کو؟ انہوں نے کہا یہ پاگل عورت ہے, اس نے زنا کیا ہے, اس کو سزا دی حضرت عمر نے, کیا کہا؟ اس کو سنسار کرو. حضرت علی نے کہا واپس لے جاؤ اس کو, واپس لے جاؤ اس کو. حضرت عمر کے پاس آیا اور کہا, عمر کیا تم کو حدیث معلوم نہیں؟ اللہ کے نبی صلی اللہ علیہ وسلم کی حدیث معلوم نہیں تم کو؟ کیا حدیث ہے وہ؟ کہ تین لوگوں سے قلم اٹھا لیا گیا ہے, ایک وہ بچہ جب تک کہ بالغ نہ ہو جائے, ایک وہ سویا آدمی جب تک کہ جاگے نہیں, ایک پاگل جب تک کہ ہوش بھی نہیں آئے. تینوں سے گناہوں کا قلم اٹھا لیا گیا ہے, اس سے اگر کچھ گناہ ہو تو پاگل ہے, اس کو سزا نہیں دے سکتے, اس سے گناہ کا قلم اٹھا لیا گیا ہے, آپ اس کو سزا کیسا دے رہے ہیں؟ آپ کو معلوم نہیں حدیث؟ حضرت نے کہا ہاں معلوم ہے. تو آپ نے کہا پھر اس کو کس کو کیوں باندھا ہے؟ کہا کہ ہاں چھوڑ دو, کھول دیا اس کو, چھوڑ دیا. حضرت عمر رضی اللہ عنہ نے اپنے فتوے کو اور اپنے فیصلے کو چھوڑ کر حدیث کے تابع ہو گئے. لیکن ایک مثال ہمارے یہاں بھی ہوتی ہے, مفتی صاحب نے فتویٰ دے دیا, اب کوئی بیچارہ غریب آدمی, اس کو کہیں سے دلیل مل گئی اور وہ جوڑنے کی کوشش کر رہا ہے دونوں کو, لیکن دلیل اور فتویٰ جڑتا ہی نہیں, بلکہ دونوں ٹکرا کے معاملہ ختم, فتویٰ ایک دم غلط, اس کے خلاف دلیل موجود. اب اگر مفتی صاحب کے پاس جا کے بولے آپ کا فتویٰ اور یہ دلیل, تو مفتی صاحب کا فتویٰ کیسا رہتا ہے؟ مفتی صاحب بولتے ہیں ہمارا فتویٰ تیر کی طرح ہے, نکل گیا واپس آتا نہیں آتا ہے. ایک بار ہم نے بول دیا, ہماری بات پتھر کی لکیر ہے, آپ کو ماننا ہی پڑے گا, اور آپ تحقیق نہیں کر سکتے, آپ مقلد ہو, مقلد کا کام ماننا ہے, تحقیق کرنا نہیں ہے. اب کیا کریں گے بتائیے؟ اور ایسے بہت سارے لوگ ہیں جو طلاق کے مسئلے میں برابر اہل نثارم کے پاس بھاگتے ہیں, کہ جب بول دیتا ہے غصے میں آ کے, جب وولٹیج اس کا بڑھ جاتا ہے, بیوی نے کچھ ایسی بات کی جو اس کی مرضی کے خلاف تھی, غصے میں آ کے ساری بھڑاس تین لفظوں میں ختم, طلاق طلاق طلاق. اب جب غصہ ٹھنڈا ہوتا ہے تو ہوش حواس واپس لوٹ آتے ہیں. عالم صاحب کو کہتا عالم صاحب میں نے اپنی بیوی کو ایک سب تین طلاق دیا. عالم کہتا اب تو ہو گیا, تیرا گیا تو کام سے, اب تیری نام ڈوب گیا. اب ایک دوسرا آپشن ہے واپس, واپس ریٹرن لینے کے لیے بیوی کو دوسرا اس سے زیادہ بھیانک آپشن, وہ کیا ہے؟ حلال. اب اس کی غیرت تو مانتی نہیں, حلال حرام ہے اسلامی اعتبار سے. صحابہ نے خود کہا ہے کہ اگر ہمارے پاس لایا جائے اور ہم سنسار کریں گے اس کو زنا کی سزا دیں گے, مستقل دلائل ہے اس کے, اس کا وقت نہیں ہمارے پاس. ابن ابی شیبہ وغیرہ میں آپ روایت دیکھیں اس کی, حضرت عمر رضی اللہ عنہ اس کے سخت خلاف تھے, حضرت عبداللہ ابن عمر سخت خلاف تھے, علماء صحابہ نے اس کو زنا کہا ہے حلالہ کو, اور لعنت کی اللہ کے نبی صلی اللہ علیہ وسلم نے, خود اللہ کے نبی صلی اللہ علیہ وسلم نے حلالہ کرنے کرانے والے کو, یعنی جو کر رہا ہے کسی اور کے لیے, मुहल्लिल जिसको कहते हैं उसको किराए का सांड कहा है, किराए का ऊंट जो दूसरे के लिए हलाल करा। कितनी गंदी मिसाल है आप सोचिए। अब आदमी सोचता गैरत उसकी मानती नहीं कि कैसा ऐसा कर सकते हैं, टेम्पररी दूल्हा बिल्कुल बर्दाश्त नहीं कर सकता कोई आदमी। फिर क्या करता है, फिर कोई तो भी आगे बोलता है उसको, अरे इनके पास तीन का तीन होता है, उधर तीन का एक होता है। फिर अहले हदीस आलिम के पास आता है, बोलता नहीं कुरान हदीस से हमको चाहिए। अच्छा आप कुरान हदीस आए, नमाज में भूल गए आप, तलाक में कुरान हदीस है। कितने लोग हैं। अच्छा ये भी अच्छी बात है, बाद लोगों के लिए यही गलती हिदायत का जरिया बन जाती है, बाद लोगों के लिए यही सोचने का जरिया बनती है कि आदमी आप बताइए एक गैर मुस्लिम सुने क्या बोले, कोई कैसा इनका इस्लाम है कि एक आदमी गलती किया बीवी को सजा, और क्या सजा, कितनी बुरी सजा उसके लिए। आप बताइए मानना पड़ेगा हमको, और सहाबा के फतवे इसके खिलाफ है, सहाबा के फतवे इसके खिलाफ है। कौन से सहाबी बताइए जो इसके हक में बोलते हैं, नहीं। तो ये जो मसला है, इस तरह के कई मसाइल हैं। तो यहां पर एक आलिम बोलता है हमने फतवा दे दिया, तुम्हारा काम मानना है, तुम तहकीक नहीं कर सकते, हमको क्वेश्चन नहीं कर सकते। याद रखिए कोई भी आदमी किसी भी बड़े से बड़े आलिम को क्वेश्चन कर सकता है, उसके फतवे को क्वेश्चन कर सकता है, अगर उसके पास वाकई दलील है या वो बात को समझना चाहता है। आलिम का काम है किसी को नहीं समझ रहा उसको समझाए, उसको जलील नहीं करे। बहुत सारे आलिम क्या करते हैं, बोल दिया अब साबित करने की ताकत तो है नहीं, अब उसको यानी उसको जलील करना शुरू कर देगा। हाँ अरबी आती नहीं आती, अभी तुम चलो जाओ पहले अरबी सीख के आओ, तुमको फला किताब पढ़ी है, बुखारी की सूरत देखी है, नहीं भाव बेना से अंगूठ जाप रखिए। हमसे सवाल पूछते हो, तुम्हारे वालिद साहब हमारे पास आते थे कभी सवाल नहीं पूछे, तुम कैसा पूछ रहे, कुछ भी आदमी बोलता है। तो एक आलिम जो है उसका काम ये नहीं है कि लोगों को डरा धमका के अपने पीछे चलने के लिए कहे, बल्कि आलिम का काम यह है कि लोगों को इल्म दे और उस इल्म की रोशनी में खुद लोग चलने वाले बने। देखिए कुरान में अल्लाह ने क्या कहा, ला इकराह फिद्दीन कद तबय्यन रुश्द मिनल गई, दीन में जोर जबरदस्ती नहीं। क्यों? इसलिए कि हिदायत और गुमराही दोनों अलग अलग हो चुके हैं। आप अगर हक और बातिल को अलग करके बता सकते हो, लोगों को जबरदस्ती घसीटने की आपको जरूरत नहीं है, डंडा लेके लोगों को आपको भगाने की जरूरत नहीं है किसी तरफ। आप उसको हक और बातिल बता दो, डॉक्टर बता देता है उसको, देखो ये शुगर खाएंगे ना तुमको तकलीफ हो जाएगी। अब शक्कर का चाहने वाला बराबर शक्कर छोड़ देता है, क्यों? डॉक्टर बताता है उसको ऐसा। लेकिन मौलवी साहब बोल रहे सिगरेट छोड़ो, नहीं छोड़ता हो, मौलवी बता नहीं पाता है वैसे उसको, उसको ऐसा बताने आना चाहिए। एक आदमी को वाकई एक चीज आप साबित करके बता दो मानेगा, क्यों नहीं मानेगा, इंसान है वो, उसको अल्लाह ने अकल दी है। लेकिन अगर कोई आदमी कहे मैं बोल रहा ना बस मानो, तो ये तरीका मनवाने का नहीं होता है। आप घर के बच्चों को भी, बल्कि आजकल के बच्चे भी नहीं मानते, बच्चे भी नहीं मानते आजकल, वो भी स्कूल में जाके मालूम नहीं क्या क्या सीख के आ रहे हैं। तो आज के इस दौर में आप जबरदस्ती लोगों को अपना गुलाम बनाने की कोशिश करो, ऐसा नहीं हो सकता है। हाँ लोगों को आप दलील दो, लोग मानेंगे। तो हज़रत उमर रज़ी अल्लाह तआला ने ये नहीं कहा मैं खलीफा हूं कि तुम खलीफा हो, और मैं दो नंबर पे हूं तुम चार नंबर पे हो, तो तुम छोटे हो मैं बड़ा हूं। तो हज़रत उमर ने ये नहीं कहा, बल्कि हज़रत उमर ने फौरन हज़रत अली की बात मानी। क्यों? इसलिए कि उनकी बात में दलील थी, और हज़रत उमर रज़ी अल्लाह तआला को एहसास हुआ कि मेरा फतवा खता है, मेरी फतवा सही नहीं है। उन्होंने अपनी बात को वापस लिया, उसको आजाद कर दिया। तो इससे मालूम होता है कि सहाबा का मनहज ये था कि, और हज़रत अली ने भी नहीं कहा बड़े जो भी कहते हैं वो सही होता है, बड़ों की मानने में ही समझदारी है, जैसा बड़े बोलते वैसा चलने का अपना सीधा सीधा, ऐसा नहीं कहा अली ने। जब उन्होंने कहा तुमर ने ऐसा फतवा दिया, उन्होंने देखा हदीस से टकरा रहा है, तो फौरन वापस ले गए। बाद लोग कहते हैं कि फतवा देने के बाद फिर चांस नहीं रहता है, हाँ देने के पहले अमेंडमेंट्स हो सकते हैं, देने के पहले बोल सकते हैं आप मुफ्ती को, देते हैं मुफ्ती ने फतवा बस हो गया हो अब निकल गया तीर, ये भी नहीं है। फतवा देने के बाद भी उसको रद्द किया जा सकता है, क्यों? इसलिए कि फतवा दलील से टकराता है। देखिए कितनी सिंपल बात है, इस सुनन अबी दाऊद की रिवायत है जो आपने देखी है, साफ सुथरी रिवायत, उसमें क्या टेंशन है, क्या प्रॉब्लम है, क्यों नहीं समझता लोगों को, ये समझ में नहीं आता। अगर आदमी समझने की कोशिश करे तो आदमी को सब समझ में आता है, अगर नहीं समझने की कोशिश करे तो बहुत सादा चीजें भी समझ में नहीं आती है। खुद हज़रत अली रज़ी अल्लाह तआला की मिसाल देखिए, इकरिमा कहते हैं उतिया अली रज़ी अल्लाह अन्हु बिज़नादिकति फअहरक़हु, कुछ बददीन जिंदील किस्म के लोग अली रज़ी अल्लाह तआला के पास लाए गए तो उन्होंने उन सब को जलाने का हुक्म दिया, जला डालने का हुक्म दिया। फअहरक़हु फबलग़ ذلك इब्न अब्बास, ये बात किसके पास गई? अब्दुल्लाह इब्न अब्बास को ये बात मालूम हुई। فقال لو كنت انا لم احرقهم, इब्न अब्बास ने कहा अगर इनकी जगह मैं होता यानी फैसला देने वाला तो मैं हरगिज उनको जलाता नहीं। क्यों? لنهي رسول الله صلى الله عليه وسلم, क्यों? इसलिए कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने लोगों को जलाने से मना किया है। وَلَقَتَلْتُهُمْ لِقَوْلِ رَسُولِ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ مَنْ بَدَّلَ دِينَهُ فَاقْتُلُوهُ, اور میں اللہ کے رسول صلی اللہ علیہ وسلم کے اس حکم کی وجہ سے ان کو قتل کرنے کا حکم دیتا۔ وہ حکم کیا ہے؟ جو اپنا دین چھوڑ کے دین بدل دے, جو اپنا دین بدل دے اس کو قتل کرو۔ مرتد کی سزا کیا ہے؟ قتل ہے۔ یہ متفقہ فیصلہ ہے علماء کا, مرتد کی سزا قتل ہے۔ ابھی حال ہی میں ایک دو نئے نئے فتوی سننے آیا تو ایسا کوئی فتویٰ نہیں ہے, بلکہ فتویٰ یہی ہے کہ مرتد کی سزا کیا ہے؟ قتل ہے۔ اس کو سمجھایا جائے گا پھر بھی وہ ضد پر اڑا رہا ہے, اس کی سزا قتل ہے۔ تو اس حدیث میں ابن عباس رضی اللہ تعالیٰ عنہ نے علی رضی اللہ تعالیٰ عنہ کے فیصلے کو قبول نہیں کیا۔ انہوں نے کہا کیوں؟ اللہ کے نبی صلی اللہ علیہ وسلم نے منع کیا, اگر میں ہوتا تو کبھی یہ نہیں کرتا, بلکہ میں حکم دیتا ان کو قتل کیا جائے, کیونکہ حدیث میں ہے ان کو قتل کیا جائے۔ اس کو بخاری نے روایت کیا ہے۔ ایک اور روایت جو ترمذی کی ہے اس میں ہے فبلغ ذلك علیا, ابن عباس کی یہ جملے ان کی یہ بات علی رضی اللہ تعالیٰ عنہ تک پہنچی۔ فقال صدق ابن عباس, علی نے کہا ہاں ابن عباس نے بالکل صحیح بات کہی, ابن عباس نے سچ کہا۔ ان کو جب یہ بات پہنچی تو انہوں نے ابن عباس کی بات کی تصدیق کی, ہاں ایسا ہی ہے۔ تو آپ دیکھیے کہ صحابہ ایک دوسرے کی خوش آمد نہیں کرتے تھے, وہ ایک دوسرے کے ساتھ نصیحت کا معاملہ کرتے تھے۔ ہم میں اور ان میں ایک بہت بڑا فرق ہے, اس دور میں اس دور میں بہت بڑا فرق ہے۔ یہاں کیا ہے, ایک آدمی دوسرے کی خوش آمد کر رہا ہے, ہر آدمی اپنی جماعت والوں کو کسی طرح سے توڑ مروڑ کے صحیح ثابت کرنے کی مہم پہ والنٹریلی لگا ہوا ہے اپنے طور پر, کوئی بولا نہیں اس کو, لیکن اس کو کیسا لگتا ہے جو ناؤ میں میں بیٹھا ہوں اس کو کیسا مانو کہ میں سوراخ نہیں اس کے اندر ہے۔ تو اب سوراخ بند کرنے کی بجائے آپ بند کر لو, آسان حل کیا ہے؟ آپ بتائیے کہ ناؤ میں آپ بیٹھے ہیں اور اللہ نہ کرے ایسی ناؤ میں آپ بیٹھے ہیں اور اس میں سوراخ ہے, اب آپ نے سوراخ دیکھا, آپ سوچ رہے سوراخ, آپ آنکھ بند کریں اور سب سے کہے کوئی سوراخ نہیں ہے تو سوراخ بند ہوگا, سوراخ ویسے کا ویسا رہے گا۔ اب بتائیے غلطی سامنے آ جانے کے بعد لیپا پوتی کرنا اور زبردستی اس کو نظر انداز کرتے ہوئے بلکہ دھاندلی کرنا, کہنا نہیں ایسا نہیں ہے, اور اپنے آپ کو بدلنے کی بجائے قرآن و سنت کی بات کے مطلب کو بدلنے کی کوشش کرنا, یہ کتنا بڑا جرم ہے۔ ہر آدمی سے غلطی ہوتی ہے, ہر آدمی کو کچھ باتیں نہیں معلوم ہوتی ہیں, ہر آدمی سے سمجھنے میں کچھ غلطیاں ہو جاتی ہیں, لیکن سمجھ میں آنے کے بعد دلیل سامنے آ جانے کے بعد ایک آدمی اسی غلط بات پر ٹکا رہے تو پہلے تو مسٹیک تھی اب گناہ بن گیا, پہلے مسٹیک تھی اب کیا ہو گیا, گناہ ہو گیا۔ ایک ٹیچر ہے, ایک اسٹوڈنٹ ہے, اسٹوڈنٹ نے کچھ کیلکولیشن کیا, کچھ مسٹیک ہو گئی, ٹیچر نے بتایا کہ ایسا نہیں بیٹا ایسا کرتے ہیں, دیکھو دو اور دو چار اور پانچ دس ہوتا ہے, ہو گیا ختم, جاؤ ابھی اگلی مرتبہ صحیح کر کے لانا, پھر وہ حساب دے پھر وہ لکھ کے لانا۔ آپ بتائیے ٹیچر کیا بولے گا, بتایا تھا میں نے یہی بتایا تھا تجھ کو, پھر وہی کر رہا ہے تو اب دوسری مرتبہ ٹیچر ڈانٹے گا, کیوں؟ اب معلوم ہونے کے بعد پھر وہی لکھتا ہے جو غلط ہے, پھر وہی کرتا ہے۔ آپ بتائیے ایک آدمی غلطی سامنے آ جانے کے بعد واضح ہو جانے کے بعد پھر اسی پر اڑا رہے تو وہ اس بچے سے بھی گیا گزرا ہے, بلکہ یہ مجرم ہے, کیونکہ یہ غلط کو صحیح ثابت کرنے کی کوشش کر رہا جو کہ صحیح نہیں ہے۔ بہرحال तो ये सहाबा का मनहज था कि वो अपने जिम्मेदारान उलमा बड़े जो भी हैं उनकी कोई बात अगर किताब और सुन्नत से टकराती सामने आती वो उसको कबूल नहीं करते थे बल्कि सुन्नत की इत्तिबा की तरफ लोगों को दावत देते थे और सहाबा मान लेते थे जब उनके सामने बात आ जाती थी। शुबा नंबर 7, बात तो कहते हैं वो सब ठीक है लेकिन बाद में जाके क्या हुआ, तकलीद पे इजमा हो चुका है, 4 इमामों की तकलीद पर अब इजमा हो गया, सारी दलील बाजू, अब इजमा भी खुद दलील है, तो सारी उम्मत क्या हो गई है, 4 में से एक के पीछे चलने पर जमा हो चुकी है और उम्मत का इजमा हक होता है, उम्मत का इजमा दलील होता है, तो इजमा आपको मानना चाहिए, तो कम से कम चलो कुरान और हदीस में ना सही लेकिन उम्मत का क्या हो गया, 4 इमामों पर इजमा हो गया, हुआ नहीं हुआ है, ऐसा कोई इजमा हुआ नहीं है। आइए देखते हैं इजमा हुआ है कि नहीं हुआ है। अल्लामा अब्दुल हय लखनवी अपने फतावा में लिखते हैं, मजमूल फतावा उसमें सफा नंबर 149 पर है, सवाल नंबर 129 के जवाब में कहते हैं, मजहबे मुअय्यन की तकलीद के वजूब के बारे में हर जमाने के उलमा में इख्तिलाफ रहा है। अब इसको थोड़ा हम डिसेक्ट करते हैं, टुकड़े टुकड़े करके समझने की कोशिश करते हैं। मजहबे मुअय्यन, एक ही मजहब हनफी शाफी हम्बली मालिकी, किसी एक के ही ऊपर चलना चाहिए। मजहबे मुअय्यन की तकलीद के वजूब, वजूब कंपल्सरी, कंपल्सरी यानी लोग जो कहते हैं आपको एक इमाम की तकलीद करना लाजिम है, छोड़ नहीं सकते, वही करना पड़ेगा, करना पड़ेगा, करना पड़ेगा, ऐसा जो लोग बोलते हैं डट के, ये क्या कह रहे हैं, मजहब मुआयन की तकलीद के वजूब के बारे में हर जमाने के किसमें, कम इन लोगों में, जाहिलों में, नई जानकार लोग हैं उनमें, कह रहे हैं हर जमाने के उलमा में इख्तलाफ रहा है। इजमा कब हुआ, 1956 में कब हुआ है, इजमा कब हुआ है, जब हर जमाने के उलमा में इख्तलाफ रहा है तो कौन दावा कर रहा है इजमा होने का, हर जमाने में इख्तलाफ रहा है, कभी इजमा इस पर नहीं हुआ, इसलिए कि बहुत सारे लोग डर के प्रति जान दो भाई सब, अगर उम्मत जमा इस पर है तो मान लेना चाहिए चाहे कुरान और हदीस में नहीं हो, लेकिन इजमा के बहुत सारे दावे झूठे होते हैं, इसीलिए ये खुद कह रहे हैं कि इसमें हर जमाने के उलमा में इख्तलाफ रहा है, तो ये साबित नहीं है बात, ना कुरान में है ना हदीस में है और ना इस पर इजमा हुआ है कि किसी एक ही इमाम के ताबे होना चाहिए। और आ गया ये मौलाना अशरफ अली थानवी देवबंदी, इनका कौल तज़किरतु रशीद में मौजूद है, जिल्द नंबर 1 सफा नंबर 131 पर, क्या कह रहे हैं, कहते अगरचा इस अमर पर इजमा नकल किया गया है, लोग बोलते हैं कि इस पर इजमा है, किस पर, कि मदाहिब अरबा को छोड़कर मदहब खामिस मुस्तहदत करना जायज नहीं, इनकी उर्दू थोड़ी बहुत गाढ़ी है थोड़ा समझना पड़ेगा, क्या कह रहे हैं, अगरचा लोग बोलते हैं कि इस पर इजमा हुआ है कि 4 मजहबों को छोड़कर 5वां बनाना ये जायज नहीं है, ऐसा अगरचा बोला जाता है, यानी जो मसला 4 मजहबों के खिलाफ हो उस पर अमल जायज नहीं कि हक दायर व मुनासिर इन 4 ही में है, मगर इस पर भी कोई दलील नहीं है। क्या कह रहे हैं, लोग बोलते हैं बोलने के लिए कि 4 के बाहर नहीं जाना, जो भी बोलना 4 के अंदर ही कोई ना कोई एक बात होना चाहिए, 5वां कौल अगर कोई बोलता है तो वो जायज नहीं, अगर चाहे बोला जाता है और इस पर इजमा नकल किया जाता है, लेकिन क्या कह रहे हैं, लेकिन इस पर भी कोई दलील नहीं, इसलिए कि अहले जाहिर हर जमाने में रहे, यानी 4 इमामों के मुकलिदों को छोड़कर और भी लोग रहे जो डायरेक्टली कुरान और हदीस पर चलते रहे, अहले जाहिर दाऊद जाहिरी हैं या इब्न हज़म वगैरह हैं, और ये भी नहीं कि सब अहले हवा हों, और ये भी नहीं कि वो सब ख्वाहिश के ऊपर चलने वाले थे, जबरदस्ती गलत रास्ते पर चल रहे थे, ऐसा नहीं, इल्म वाले लोग थे, वो इस इत्तेफाक से अलग रहे, वो इस इत्तेफाक से अलग रहे। अब ये हुआ किस बात पर इजमा की दलील, 4 में से होना चाहिए बस, कोई भी हो 4 में से होना चाहिए, 4 के बाहर नहीं जा सकते, इसमें मुआयन मजहब की बात नहीं आ रही, अब आगे एक स्टेप और आगे आ रहे हैं, वो क्या कह रहे हैं, दूसरे अगर इजमा साबित हो भी जावे, अगर कोई बोलता भी है कि इस पर इजमा है कि 4 के बाहर मत जाओ, مگر تقلید شخصی پر تو کبھی اجماع بھی نہیں ہوا ہے. تقلید شخصی یعنی کسی ایک ہی امام کا مقلد ہونا. کہتے ہیں تقلید, شروع میں نے بتایا تھا آپ کو یاد ہوگا, تقلید مطلق, تقلید شخصی, شخص کی تقلید. کہہ رہے تقلید شخصی پر کبھی اجماع ہی نہیں ہوا ہے. تو کون بول رہا ہے اجماع ہوا ہے؟ دیکھیں بہت ساری باتیں ایسی ہوتی ہیں جو عوام کے علمی حلقے میں ہوتی ہیں لیکن علماء کے علمی حلقے میں نہیں ہوتی. آپ نے دیکھا ہوگا بہت سارے لوگ رفع الیدین کے بارے میں کیا کہتے ہیں, لوگ بت رکھ کے آتے تھے, لیکن کسی بھی عالم نے آج تک, چاہے دائیں ہاتھ سے لکھنے والا ہو یا بائیں ہاتھ سے, اس نے اپنی کسی کتاب میں کبھی یہ لکھا ہی نہیں کہ اس زمانے کے لوگ بت رکھ کے آتے تھے اس لیے رفع الیدین کیا جاتا تھا. لیکن پبلک میں یہ ایک دم فیمس دلیل ہے, جس کو کچھ نہیں معلوم ہے اس کو اتنا معلوم ضرور ہوتا ہے کہ ہاں یہ بت رکھ کے آتے تھے اس لیے ایسا ہاتھ باندھتے تھے. تو کچھ چیزیں ایسی ہوتی ہیں جو عوام کی زبان پر ہوتی ہیں لیکن علمی اعتبار سے اس کی کوئی قیمت نہیں ہوتی ہے. ایسی یہ بھی چیز ہے کہ اس پر اجماع ہے کہ ایک ہی امام کی تقلید واجب ہے, اس کی کوئی قیمت نہیں. خود مقلدین بول رہے ہیں بھائی اس کی کوئی دلیل نہیں ہے, کیونکہ تھوڑا ڈر تو ہوتا ہے آدمی کو اللہ سے. تو یہ کہہ رہے ہیں کہ اس کے بارے میں کوئی دلیل نہیں ہے, بلکہ الٹا معاملہ ہے کہ تقلید شخصی کے خلاف اجماع واقع ہو چکا ہے. یعنی اجماع اس پر ہوا ہے کہ کسی ایک ہی کو پکڑ کے اس کی ساری باتیں ماننا اور اسی کے پیچھے چلنا, باقی کی سننا نہیں, ان کی ماننا نہیں, اس کے اوپر جو ہے اس کے خلاف اجماع ہو چکا ہے. مثال شاہ ولی اللہ دہلوی رحمۃ اللہ علیہ فرماتے ہیں اپنی کتاب حجت اللہ البالغہ, کہتے ہیں وقد صح اجماع الصحابۃ کلہم اولہم عن آخرہم, یعنی سارے صحابہ کا اجماع ہو چکا ہے شروع سے لے کر آخری صحابی تک. واجماع التابعین اولہم عن آخرہم, شروع سے لے کر آخر تک سارے تابعین کا بھی اجماع ہو چکا ہے. واجماع تبع التابعین اولہم عن آخرہم, اور تبع تابعین کا بھی اجماع ہو چکا ہے شروع سے لے کے آخر تک, سارے صحابہ تابعین تبع تابعین سب کا اجماع ہو چکا ہے. اس پر کس پر ہوا ہے بھائی؟ کہتے ہیں على الامتناع والمنع من ان يقصد احد الى قول انسان منهم او ممن قبلهم فياخذه كله, اس بات کے خلاف اجماع ہو چکا ہے, اس بات کے منع پر اجماع ہو چکا ہے کہ ایک آدمی صحابہ میں سے کوئی ایک, تابعین میں سے یا ان سے پہلے جو بھی ہیں, تابعین تبع تابعین یا جو بھی ہیں, ان میں سے کسی ایک کی ساری باتیں لے لے, اس کے خلاف اجماع صحابہ تابعین تبع تابعین سب کا ہو چکا ہے. یعنی کسی ایک ہی کی ساری باتیں لے لے, اس پر سارے صحابہ تابعین تبع تابعین کا کیا ہے, اس کے خلاف پر یہ منع ہے پہ اجماع ہو چکا ہے. ایسا نہیں کر سکتے آپ کہ کسی ایک ہی عالم کے ساری باتیں آپ لے لیں اور باقی کی باتیں آپ چھوڑ دیں, یہ کیا ہے, یہ منع ہے. اس پر سارے صحابہ تابعین تبع تابعین کا اجماع ہے. نمبر آٹھ, کچھ لوگ ڈیفنسیو طور پر بولتے ہیں بھائی یہ جو امت کا اختلاف ہے چار, بعضوں کا جب کہا جاتا ہے بھائی اتنے اختلاف کیوں, کوئی حلال بول رہا ہے کوئی حرام, کوئی صحیح بول رہا ہے کوئی غلط, کوئی سنت بول رہا ہے کوئی بدعت, اختلاف اس کو ختم کرنا چاہیے. اور قرآن میں اللہ نے کہا فَإِن تَنَازَعْتُمْ فِي شَيْءٍ فَرُدُّوهُ إِلَى اللَّهِ وَالرَّسُولِ, اگر تم میں کسی چیز میں اختلاف ہو جائے تو اس کو اللہ اور اس کے رسول کی طرف پلٹا دو, معاملہ حل کر دو جلدی سے, صحیح کیا دیکھو دونوں میں, دیکھو یہ صحیح ہے کہ یہ صحیح ہے. امام شافعی کا فتویٰ یہ ہے, امام ابو حنیفہ کا فتویٰ ہے, امام مالک کا فتویٰ, امام احمد کا فتویٰ یہ ہے. تو یہ مختلف فتوے ہیں, ان میں چیک کر کے دیکھو سنت کے مطابق کیا ہے, جو صحیح ہے وہ لے لو, جو باقی وہ چھوڑ دو. امام کو مت چھوڑو, ان کی وہ بات چھوڑ دو جو خطا ثابت ہو جائے. جب ایسا کہا جاتا ہے تو بعض لوگ کہتے ہیں نہیں 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 ایسا نہیں کر سکتے. کیوں؟ اس لیے کہ یہ امت کا جو اختلاف ہے یہ رحمت ہے. امت کا اختلاف کیا ہے؟ رحمت ہے. اور اس کے لیے دلیل بھی ہے. کیا دلیل ہے؟ اختلاف امتی رحمہ, میری امت کا اختلاف کیا ہوگا؟ رحمت ہے. میری امت کا اختلاف رحمت ہے. اب امت کا اختلاف جب رحمت حدیث میں آ گیا تو بھائی ابھی اختلاف جتنا ہو اتنا اچھا, जितना इख्तलाफ उतना अच्छा है। क्यों? इख्तलाफ रहमत है। सबसे पहली बात तो ये, और आदमी कोई भी आदमी बोलेगा देखो हदीस हदीस, आप बोलते अभी हदीस को नहीं मानते आप, बात तो कहते हैं आपकी हर हदीस सही और हमारी हर सही, इसलिए कि बेचारे वही उठा के लाते हैं जो जईफ होता है। अब आप 10 बार एक जईफ हदीस लाओगे तो एक मरतबा कंसेशन देके सही बोल सकते हैं, तो बेचारा बार बार लाता जईफ हदीस, एक आध दिन तो दिल रखने के लिए बोल दो सही ठीक है सही है, कर सकते हैं आप? नहीं कर सकते। अगर आपको 10 बार कोई जहर ला के पिलाया आप बोलते चलो एक बार तो उसको शहद समझ के पी लो, जिस बार शहद समझ के पी लेंगे उस दिन नमाज पढ़ने के लिए सबको बुलाना पड़ेगा। तो एक आदमी की 10 बातें अगर गलत हों, कई बातें गलत हों, तो जितनी गलत है उनको उतनी बार गलत बोलना ही पड़ेगा। दिल रखने के लिए गलत को सही बोलना हमारे इस्लाम में है क्या? नहीं है। दुनिया मामलात में एक आदमी बोल सकता ठीक है चलो चल जाता है, दीन में नहीं चलता है इस तरह से। दीन में गलत गलती है, सही सही, क्योंकि दीन हमारा घर का नहीं है, दीन अल्लाह की तरफ से मिला है, उसकी हिफाजत जरूरी है, उसमें अपनी तरफ से इजाफा कमी तब्दीली नहीं कर सकते हैं। अब ये हदीस ज़ईफ है, इस हदीस के बारे में उलमा ने कहा बहुत ढूंढे हम लोग इसकी सनद, बहुत ढूंढे ढूंढे ढूंढे, कहीं उसकी सनद ही नहीं मिली, न सही सनद मिली न ज़ईफ, झूठी सनद भी इसकी नहीं है। आप बताओ कितनी प्यारी हदीस होगी जिसकी झूठी सनद भी नहीं। बहुत सारी हदीसें जो झूठी हैं लेकिन उनकी भी क्या होती है? सनद होती है। लेकिन ये कैसी हदीस है कि इसकी सही तो छोड़िए झूठी भी सनद किसी ने बनाने की हिम्मत नहीं की। तो ये बेबुनियाद हदीस है, उसको चेक कहां से करेंगे बात सही है क्या गलत है? तो इसकी कोई सनद ही नहीं है, और जिस हदीस की सनद नहीं है उस हदीस को कबूल किया जा सकता है? नहीं। इब्न मुबारक रहमतुल्लाह खुद फरमाते हैं अल इस्नाद मिन अद्दीन, सनदें सनद का तहकीक करना दीन में से है। लौलल इस्नाद लकाला मन शा उमा शा, अगर सनद नहीं होती हदीसों की और सनद की तहकीक का मामला नहीं होता, जिसके जी में जो आता बोल देता, मेंबर पर खड़े होकर कोई भी बोलता अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने कहा हिंदुस्तान में सूद हलाल है, कोई आदमी चेक करता उसको? मौलवी साहब कहां से बोले? हदीस है। अरे कहां से बोले? मदरसे से फारिग हूं मैं। अब तीसरी बार में तो डंडा उठाएंगे हाथ में, ऐसा तो है खुतबे में, कौन पूछेगा? सनद ही नहीं, चेक ही नहीं कर सकते हैं। बस हम बोल रहे हैं, आपने लेना है हमने देना है, लेकिन सनद है तो क्या कर सकते हैं? सनद चेक कर सकते हैं। वाकई इसके रावी कैसे, इसकी सनद ही नहीं है, आता पता कुछ नहीं, खत आया आपको, आपको खत आया है, कहां से आया, कौन भेजा, बुलाया आपको, कहां बुलाया मालूम नहीं, बुलाया लेकिन आप किसने बुलाया वो भी मालूम नहीं। जूते पहन के तैयार होगा कोई? बहुत अकलमंद होगा जो जूते पहन के तैयार होगा। घर वाले बोलेंगे लो उनको क्या हुआ, देखो इनको बिठाओ, क्यों, किसका खता है मालूम नहीं, और कहां बुलाया मालूम नहीं, आता पता कुछ नहीं, बेबुनियाद, बस जाओ तो जा रहे, कोई आदमी नहीं करता। दिन में कैसे जल्दी तैयार हो जाता आदमी, दिन में भोला भाला एकदम। सुन्नी, बहुत सारे लोग सुन्नी के माने क्या लेते हैं, जो सुन के ईमान लाया बस, चेक नहीं करता है, सुना बस मान लिया, चाहे कुछ भी कान में डाले उसके, सुन लिया मान लिया हमने, कोई तहकीक नहीं, कोई फिल्टर नहीं, कान में अगर मच्छर मक्खी जाए बराबर उंगली डालेगा, लेकिन गलत बात जा रही भाई, सालों से जा रही है, बचपन से बुढ़ापा आ गया, दांत गिर गए, लेकिन कान अभी तक वैसा के वैसा ही है, उसमें कोई फर्क नहीं, जो जाती बात बस अंदर ही चली जाती, कोई तहकीक नहीं, कोई फिल्टर नहीं है कान के लिए। अफसोस है बहुत, है ना, आप देखिए दुनिया कहां से कहां जा रही है, और मुसलमान है, इस्लाम ने हमको तहकीक की मिजाज दिया, दूसरी कौमें तहकीक करके आगे निकल गई दुनिया के मामलात में, हम दीन के मामलात में तहकीक को छोड़ के आज मुसलमानों में इतनी ज्यादा गुमराहियां आम हो चुकी हैं कि आप उसको फर्क करना मुश्किल हो जाता है क्या सही क्या गलत है। एक आम आदमी के लिए तहकीक बहुत जरूरी है। ये हदीस झूठी हदीस है, इसकी कोई सनद ही नहीं है। एडिशनल प्रॉब्लम इसके क्या है? एडिशनल प्रॉब्लम यह है इसके कि कुरान की आयत से भी जिस चीज को मना किया गया है वो इस हदीस में बयान किया गया है, और तीसरी बात यह है, और तीसरा बड़ा प्रॉब्लम यह है कि जो इस हदीस से दलील देते हैं वो इस हदीस पर अमल करने वालों के दुश्मन बनते हैं। कैसा? थोड़ा थोड़ा करके देखते हैं। कुरान करीम में अल्लाह ताला फरमाता है अफला यतदब्बरून अल कुरान वलो कान मिन इंदी गैरिल्लाह लवजदू फी इख्तिलाफन कसीरा, یہ قرآن میں غور کیوں نہیں کرتے ہیں؟ اگر قرآن اللہ کے سوا کسی اور کی طرف سے ہوتا تو قرآن میں یہ بہت سا اختلاف پاتے. قرآن میں اختلاف کب پاتے؟ اگر یہ اللہ کی طرف سے ہوتا ہے. معلوم ہوا کہ اختلاف اللہ کی طرف سے نہیں ہوتا ہے. اگر اللہ کے سوا کسی اور کی طرف سے ہوتا تو اختلاف ہوتا ہے. تو معلوم ہوا اختلاف اللہ کی طرف سے نہیں ہوتا ہے. تو یہ جو سارا اختلاف آج امت میں ہے اس میں ایک حلال بول رہا ہے ایک حرام بول رہا ہے. ایسے مسائل ہیں نیت کرنا, مثال کے طور پر دو تین مسائل آپ سوچیے اس کو. وضو میں نیت کرنا امام شافعی امام مالک امام احمد کے نزدیک لازم ہے. اگر بغیر نیت کے, نیت یعنی دل کا ارادہ, یہ نہیں وضو کرتا ہوں فجر کی نماز کے لیے, وہ نہیں, دل میں ارادہ وضو کر رہا ہوں میں, ورنہ خالی بھیگ جانا وضو ہوتا ہے؟ نہیں, نیت کرنا پڑتا ہے آدمی کو کہ میں وضو کر رہا ہوں, صرف منہ نہیں دھو رہا ہوں. آفس کو جاتے وقت منہ دھونا الگ ہے, نماز کے لیے وضو کرنا الگ ہے, دونوں میں کامن چیزیں, ہاتھ پاؤں منہ دھو لیا اس نے, لیکن وضو وضو ہے, دھونا دھونا ہے. کیوں؟ نیت کی وجہ سے فرق ہو گیا, دل کا ارادہ ہے. لیکن اگر ارادہ نہیں کرتا ہے اور راستے سے گاڑی پہ بیٹھ کے آ رہا تھا اور خوب بارش ہوئی اور ہاتھ بھی بھیگ گیا, چہرہ سر پاؤں سب بھیگ گیا, ایک دم پانی میں ایک دم بھیگ گیا آدمی, اس کا وضو ہوا کہ نہیں ہوا؟ امام ابو حنیفہ رحمۃ اللہ علیہ کہتے ہیں اس کا وضو ہو گیا اگرچہ اس نے نیت نہیں کی تھی. لیکن تین امام کہتے ہیں اس کا وضو نہیں ہوا, اس کا وضو نہیں ہوا. کیوں؟ اس نے نیت نہیں کی تھی. کوئی آدمی کنارے کھڑا ہے دریا کے یا ٹینک کے, پانی کا ٹینک ہے اس کے قریب کھڑا ہے, کوئی دھکا دے دے گر گیا پورا بھیگ گیا باہر نکلا, باوضو باہر آئے حضرت, گرے بے وضو اور باہر آئے تو کیسے آئے؟ ایک دم باوضو ہو کے آئے ایک دم. اور بعض علماء نے تو یہ بھی لکھا ہے کہ اگر جنابت کی حالت میں گر جائے اور اندر ہی غرغرہ بھی کر لے تو پاک ہو کے باہر آئے گا, چاہے اس کی نیت نہیں ہو. اور اس میں بھی انہوں نے کہا کہ پانی اندر چلا گیا گھونٹ اس کے تو بھی وہ شمار ہو سکتا ہے, یعنی کلی کرنے کی بھی ضرورت نہیں ہے. ڈوبتے ڈوبتے آدمی پانی پی لیا کچھ ہو گیا اس کا کام. تو اب ان کے نزدیک وضو والا ہے, باہر آ کے نماز پڑھا سکتا کہ نہیں پڑھا سکتا, لیکن باقی تین امام کے نزدیک وہ پڑھا نہیں سکتا. ارے وضو کہاں کیا تو؟ بولے ہو گیا میرا وضو. ان کے نزدیک ہوا ہے, ان کے نزدیک نہیں ہوا ہے. اتنے بڑے بڑے مسائل میں اختلاف ہے, آپ بتائیے وضو ہی نہیں ہوتا ہے اس کا. بیسک مسائل میں اختلاف ہے. نماز میں سورۃ الفاتحہ کا پڑھنا امام شافعی کے نزدیک امام احمد کے نزدیک واجب ہے, لازم ہے, امام کے پیچھے بھی. امام ابو حنیفہ کے نزدیک واجب جائز نہیں, ایک دم اپوزٹ, یہاں کمپلسری ہے, یہاں پرائیویٹڈ ہے, منع ہے یہاں پہ. آپ بتائیے دونوں میں زمین آسمان کا فرق, اب کیا کرنا؟ اختلاف رحمت ہے, یہ بھی صحیح یہ بھی صحیح. ایسا ہو سکتا ہے یہ بھی صحیح یہ بھی صحیح. یعنی مثال کے طور پر ایک آدمی آئے اور بغیر نیت کے وہ بھیگا ہو اور مولوی صاحب سے پوچھے کہ مولوی صاحب میرا وضو ہوا کہ نہیں ہوا؟ ہوا بھی اور نہیں بھی ہوا. یہ فتویٰ تو بہت اچھا لگ رہا ہے, ایسا کیسا, اس کی کیا حکمت ہے ذرا تفصیل تو بتائیے. اگر آپ حنفی ہیں تو ہوا, اگر آپ حنفی نہیں ہیں تو نہیں ہوا. اچھا اچھا ایسا ہے کیا, کیا ہے ایسا کیسا, اتنے اختلافات. نماز ہوئی بھی نہیں بھی ہوئی, وضو ٹوٹا بھی نہیں بھی ٹوٹا. آپ بتائیے اختلاف تضاد ہے. دیکھیں دو اختلاف ہوتے ہیں, ایک ہوتا ہے اختلاف تنوع, اس کو یاد رکھیے, یہ نوٹس میں نہیں ہوگا آپ کے. ایک ہوتا ہے اختلاف تنوع یا تعدد, تعدد عدد سے تعدد. دوسرے ہوتا ہے اختلاف تضاد. اختلاف تنوع کیسا ہے؟ رات دن رات دن آ رہے کے پیچھے ایک یہ اختلاف ہوا, ادلی بدلی ہونا. یا اللہ کے نبی صلی اللہ علیہ وسلم نے وتر کی نماز پڑھی, ایک رکعت بھی پڑھی, تین بھی پڑھی, پانچ بھی پڑھی, سات بھی پڑھی اور نو بھی پڑھی. وتر کی اتنی رکعتیں آپ نے پڑھی, ایک بھی وتر پڑھ سکتے ہیں, تین بھی, جس کو جو جی چاہے پڑھے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے نماز میں کئی الگ الگ دعائیں پڑھی, کئی الگ الگ صورتیں فجر کی نماز میں پڑھی, کئی الگ الگ صورتیں جمعہ میں پڑھی, عید میں پڑھی. تو اب الگ الگ ہونا एक तो ये है कि अलग अलग चीजें अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से साबित हों, इसको क्या कहते हैं, इख्तिलाफ तनव्वु, ये अलग अलग चीजें साबित हैं। और दूसरा इख्तिलाफ क्या है, इख्तिलाफ तजाद, वो कैसा है, एक दूसरे के उल्टा, यानी हलाल हराम, ये क्या है। आप बताइए, एक चीज एक वक्त में हलाल और हराम एक आदमी के लिए हो सकती है, एक हाल में नहीं हो सकती है। एक चीज एक हाल में एक शख्स के लिए हलाल और हराम नहीं हो सकती है। तो एक आदमी जो है उसको कहिए हलाल है कि हराम है, तो हनफी के नजदीक हलाल, शाफी के नजदीक हराम, फुला के नजदीक ये चीज फर्ज, दूसरे के नजदीक नाजायज। तो इस तरह का इख्तलाफ दीन में नहीं हो सकता है। साफ सुथरा आदमी किसी आलिम से पूछे, ठीक है फुला इमाम के नजदीक ये, इनके नजदीक ये बताइए अल्लाह और उसके रसूल के नजदीक क्या है, तो आदमी के लिए जवाब कैसा होगा, अल्लाह और उसके रसूल के नजदीक क्या है, क्योंकि हमको उस दीन पर चलना है जो अल्लाह और उसके रसूल ने दिया है। हलाल वो है जिसको अल्लाह हलाल करार दे, हराम वो जिसको अल्लाह और उसका रसूल हराम और हलाल करार दे। तो आप ये कह रहे हैं फुला के नजदीक ऐसा, फुला के नजदीक ऐसा, तो वाकई क्या है वो, हलाल है कि हराम है। या कोई आदमी आए उसका खून निकला, इमाम साहब से जाकर पूछे, इमाम साहब मेरा खून निकला वजू करने के बाद, मेरा वजू टूटा। इमाम साहब पूछे, आप हनफी हो? ये सोचे कि दूसरा सवाल क्यों है, खून का हनफी से क्या ताल्लुक, हनफी का वजू टूटता है नहीं टूटता है, आप हनफी हो? कह के हाँ। तो कहा हनफी, तो आपका वजू टूट गया। सॉरी मैं हनफी नहीं, मैं शाह नहीं टूटा आपका, अभी तो टूटा था। नहीं, आप हनफी गलती से बोले, इसलिए आपका तब टेम्पररी टूटा था, एक्चुअली आपका नहीं टूटा है। ऐसा हो सकता है क्या, यानी एक आदमी पर लेबल बदल गया, उसका वजू भी बदल गया, टूटा नहीं टूटा, टूटा नहीं टूटा, क्या करेगा आदमी। इस तरह के कई इख्तलाफात है जो इख्तलाफ क्या है, तजाद है, इस्लाम में इसकी गुंजाइश नहीं है। हाँ, इख्तलाफ तनवों की गुंजाइश है कि कोई आदमी एक रकत वितर पड़े और दूसरा उसके बाजू में ही पड़े और तीन रकत वितर पड़े, आप इसको गलत भी नहीं बोल सकते, इसको गलत नहीं बोल सकते, दोनों अलग हैं, लेकिन क्या है वो दोनों भी नबी सल्लल्लाहु अलैहि वसल्लम से साबित हैं। अगर कई चीजें नबी से साबित हों, सब सही है, सब सही, कोई प्रॉब्लम नहीं, लेकिन ऑपोजिट चीजें सही नहीं होती है, दोनों ऑपोजिट सही नहीं होगा। समझ में आ रही बात, इनमें से दो में से एक क्या होगा, खता होगा। तो कुरान में अल्लाह ने बतला दिया कि इख्तिलाफ अल्लाह की तरफ से नहीं होता है। आइए देखते हैं, आप बोलेंगे ये बात आप कहां से लाए, इख्तिलाफ उम्मत रहमत है, चाहे आप मानो नहीं मानो, ठीक है। इमाम मालिक रहमतुल्लाह अलैह क्या फरमाते, जरा ये भी देखिए। अशहब कहते हैं, समितु मालिकन रहिमहुल्लाह, मैंने इमाम मालिक से यूं कहते सुना, उनको यूं कहते सुना, यकूल मल हक इल्ला वाहिद, हक तो बस एक ही होता है, मल हक इल्ला वाहिद, हक एक ही होता है, कौलानी मुख्तलिफानी ला यकूनानी सवाबन जमीअन, दो मुख्तलिफ कौल ऑपोजिट कौल दोनों के दोनों सही नहीं हो सकते हैं, मल हक व सवाब इल्ला वाहिद, हक और सवाब यानी सही एक ही हो सकता है। قال اشهب, اشهب कहते हैं, وبه يقول الليث, ليث بن سعد مصر کے مفتی ہیں, تو لیث کا بھی یہی قول ہے, کون کہتا ہے, اشہب کہتے ہیں, یہ جامع بین العلم میں, امام مالک کے نزدیک دو اپوزٹ باتیں دونوں کی دونوں صحیح ہو سکتی ہیں, نہیں ہو سکتی, یہ حلال بھی حرام بھی, ایسا ہو سکتا ہے کوئی آدمی پاگل کہے گا ایسے آدمی کو, کہے گا یہ حلال ہے, حلال بھی حرام بھی, ये जायज है, जायज भी नाजायज भी, ये सही है सही भी गलत भी, ऐसा करना शुरू कर दे उसको लोग भर्ती कर देंगे पागलखाने में, ऐसा नहीं हो सकता है, या तो वो सही होगा या तो गलत होगा। सही क्या है, जो किताब और सुन्नत के मुताबिक है, खता क्या है, जो किताब और सुन्नत से टकराता है। साफ सुथरा मामला है, सहाबा की मिसाल आपके सामने रखिए, सब समझ में आ जाएगा। इसी तरह से इख्तलाफ की अल्लाह ताला ने मुजम्मत की है, अल्लाह ने फरमाया, वलौ शा रब्बुका लजअला नासा उम्मतन वाहिदा वला यज़ालून मुख्तलिफीन इल्ला मन रहिमा रब्बुक, ये सूरह हूद की आयतें हैं। वलौ शा रब्बुका, अगर तेरा रब चाहता لجعل الناس امۃ واحدہ, تو سارے لوگوں کو ایک ہی دین پر کر دیتا, اختلاف ہی نہیں ہوتا لوگوں میں. ولا یزالون مختلفین, لیکن ایسا ہوگا کہ لوگ لگاتار ہر دور میں مسلسل اختلاف کرتے رہیں گے. الا من رحم ربک, سوائے ان کے جن پر تیرے رب کا, تیرے رب کی رحمت ہے. تو لوگ اختلاف کریں گے سوائے ان کے جن پر کیا ہے, تیرے رب کی. تو رحمت کن پر, اختلاف کرنے والوں پر ہے یا اختلاف نہیں کرنے والوں پر ہے؟ اس آیت میں کیا آ رہا ہے؟ ولا یزالون مختلفین, یہ اختلاف کرتے رہیں گے سوائے ان لوگوں کے جن پر تیرے رب کی رحمت ہے. تو کتاب و سنت سے جو اختلاف کرتا ہے اس پر اللہ کی رحمت نہیں ہوتی ہے, اس پر اللہ کی رحمت نہیں ہوتی ہے. اسی طرح سے اللہ تعالیٰ نے فرمایا ولا تکونوا کالذین تفرقوا واختلفوا من بعد ما جاءهم البینات, اور ان لوگوں کی طرح نہ ہو جانا جو فرقہ فرقہ ہو گئے اور انہوں نے آپس میں اختلاف کیا من بعد ما جاءهم البینات, دلیلوں کے, کھلی دلیلوں کے آ جانے کے بعد بھی. وَأُولَئِكَ لَهُمْ عَذَابٌ عَظِيمٌ, یہی وہ لوگ ہیں جن کے لیے بڑا بھیانک عذاب ہے. یعنی دلیل کے آ جانے کے بعد بھی وہ اس اختلاف پر باقی رہے, ان کے لیے چاہیے یہ تھا کہ وہ اپنے اختلاف کو چھوڑ کے دلیل کے تابع ہو جاتے, لیکن دلیل کے آ جانے کے بعد بھی وہ جھگڑا باقی رکھا, انہوں نے اختلاف باقی رکھا. ایسے لوگوں کے لیے کیا ہے؟ ان کے لیے بڑا دردناک عذاب ہے. اسی طرح سے ایسے لوگوں سے آپ کہیں کہ بھائی اختلاف, جس سے بعض لوگ کہتے ہیں دیکھو بھائی اللہ کے نبی صلی اللہ علیہ وسلم کی ادائیں ہیں یہ, اور جس نے جو طریقہ لیا دنیا میں پھیل گیا, اور اللہ نے چاہا کہ اپنے پیارے حبیب کے سارے طریقے, ساری ادائیں امت میں باقی رہیں, اللہ نے سب کو محفوظ کر کے رکھ دیا ہے. اس طرح سے بعض لوگ کہتے ہیں. اگر واقعی یہ بات صحیح ہے تو اگر ایک آدمی کہے کہ جب یہ ساری چیزیں اللہ کے نبی صلی اللہ علیہ وسلم کی سنت ہیں, تو آپ بتائیے دین میں کیا ایسا ہے کہ کچھ سنتوں پر عمل کرنا چاہیے کچھ پہ نہیں کرنا چاہیے؟ یعنی اگر واقعی وہ امتی کے لیے سنت ہے تو امت میں ایک ڈپارٹمنٹ کے لیے وہ سنت ہے, دوسرے ڈپارٹمنٹ کے لیے منع ہے. یعنی حنفی ڈپارٹمنٹ میں وہ چیز سنت ہے لیکن شافعی ڈپارٹمنٹ میں منع, ایسا کیسا ہو سکتا ہے؟ یعنی کیا سنتیں ہم بانٹ لے سکتے ہیں کہ ایک علاقے کے لوگ بیٹھے گاؤں دیہات میں چوپال میں اور بیٹھ کے بولیں ایک کام کرو, آپ خان ہو, آپ سید ہو, آپ فلانے ہو, آپ فلانے ہو, آپ ایک سنت لو, دو آپ ایک لو, آپ ایک لو, ایک کام کریں گے ہم لوگ 25-25% سنتیں بانٹ لیں گے, کر سکتے ہیں ایسا ہم لوگ؟ جائز ہوگا نہیں جائز ہوگا؟ ایک مسلمان کے لیے اللہ کے نبی صلی اللہ علیہ وسلم کی تمام سنتوں پر اس کی قدرت کے بقدر عمل کرنا ضروری ہے, اس کی استطاعت کے بقدر عمل کرنا چاہیے. لوگ آپس میں ایک دوسرے پر سنتوں کو حرام نہیں کر سکتے ہیں. جیسے کوئی آدمی مثال کے طور پر ایک حنفی عالم کے پاس جائے اور اسے پوچھے کہ یہ جو شافعی لوگ رفع الیدین کرتے صحیح ہے کیا؟ تو کہا ہاں وہ بھی سنت سے ثابت ہے, لیکن وہ شافعی طریقہ ہے, وہ بھی سنت سے ثابت ہے. تو کہے ہم لوگ نہیں کر سکتے. نہیں نہیں نہیں, ہم لوگ نہیں کر سکتے. کیوں؟ ہم لوگ حنفی ہیں. تو وہ کس کی وجہ سے کر رہے ہیں؟ وہ نبی کی وجہ سے کر رہے ہیں. وہ سنت ہے, سنت ہے, صحیح ہے, ہم لوگ یہ نہیں کر سکتے, ہم حنفی ہیں. آپ دیکھیے کتنا, یعنی کیا آرگیومنٹ ہے یہ, ہم حنفی ہیں اس لیے کچھ سنتوں پر عمل نہیں کر سکتے. یعنی ایک آدمی کے لیے حنفی ہونا سنت میں عمل کرنے میں مد, آپ سوچیے اس کو ذرا غور کیجیے اس بات کو, حنفی ہونا سنت پر عمل کرنے میں مددگار ہوا یا رکاوٹ بنا؟ رکاوٹ بنا اس کے لیے. ایک طرف تو مان رہا ہے سنت ہے, دوسری طرف یہ بھی کہہ رہا نہیں ہم لوگ حنفی اس لیے اس سنت پہ عمل نہیں کر سکتے ہیں. کون ایک آدمی دنیا کا ایسا ہے جو دوسرے کے لیے سنت کو حرام قرار دے؟ اگر کوئی غیر مسلم آ کے کہے آپ لوگ یہ سنت پہ عمل کرتے ہو, ہاں آپ کے نبی کی ہیں, ہاں نہیں کرنے کا آج سے بند. کتنے مسلمان ہیں مرنے مارنے کے لیے تیار ہو جائیں گے, ہمارے نبی کی سنت سے منع کرتا ہے اور مولوی صاحب منع کر رہے ہیں اس کو, اس کو دھیان نہیں ہے اس کو. وہ صرف ایک لیبل کے لیے, اپنے لیبل کو باقی رکھنے کے لیے جو پیدائشی طور پر اس کے گلے میں نہیں آیا تھا, اس لیبل کی وجہ سے وہ اپنے آپ کو نبی صلی اللہ علیہ وسلم کی سنتوں سے محروم کر رہا ہے. قیامت کے دن کیا بولے گا؟ قبر میں پوچھا جانے والا ہے، حشر میں پوچھا جانے والا ہے، پل صراط میں پوچھا جائے گا، جنت میں ہوگا، حنفی شافعی مالکی حنبلی، ارے حنفی لوگوں کی جماعت تاری دیکھو، ایسا ہوگا؟ کیا لیبل ہوگا کسی کے اوپر؟ قبر میں ہم کو پوچھا جائے گا، مر ربو ما دینک من نبیک، تیرا رب کون، تیرا دین کیا، تیرے نبی کون، نبی کون؟ تو نبی سے رشتہ جوڑنا ضروری ہے، اماموں کا ماننا، ان سے علمی استفادہ کرنا سنت کے سمجھنے کے لیے ہے، لیکن جب ان کی کوئی بات سنت سے ٹکرائے اس کو چھوڑ دینا چاہیے، ان کی بات کو چھوڑ دینا چاہیے، اماموں کو نہیں چھوڑنا چاہیے، ان کی اس بات کو چھوڑنا چاہیے۔ اس سلسلے میں ایک حدیث بیان کی جاتی ہے، اصحابی کالنجوم بایہم اقتدیتم اہتدیتم، میرے صحابہ ستاروں کی مانند ہے تو ان میں سے جس کی بھی چاہ اقتدا کرو، جس کے بھی پیچھے چلو تم ہدایت پا جاؤ گے۔ اس حدیث کی 5 سندیں ہیں، سب کی سب جھوٹی سندیں ہیں، آپ اس کو دیکھ سکتے ہیں، اس میں تفصیل ذکر کرنے کی ضرورت نہیں ہے۔ ہر سند میں کوئی نہ کوئی ایسا راوی ہے جو حدیث گھڑنے کے لیے معروف مشہور تھا یا پھر متروک تھا، تو یہ حدیث صحیح نہیں ہے، اس کو دلیل بنانا صحیح نہیں ہے، خصوصاً تقلید کے ضمن میں اس کو لا سکتے ہیں۔ اب بتائیے، میرے صحابہ ستاروں کی مانند ہے، یہ تقلید کی دلیل ہوئی، کس کی تقلید کی؟ صحابہ کی نہیں، اماموں کی۔ اب بتائیے کہ صحابہ ستاروں کی مانند ہے، جس کے پیچھے چلو گے تم ہدایت پاؤ گے، صحیح ہے، ٹھیک ہے، مان بھی لیا تھوڑی دیر کے لیے کی بات، یہ حدیث صحیح ہے، تو اس سے کس کی تقلید نکلے گی؟ صحابہ کی نکلے گی، یا فلاں کے کسی اور عالم صاحب کی نکلے گی؟ کوئی کہیں دیکھو، اس سے معلوم ہوتا ہے ہمارے جو مدرسے کے مفتی صاحب ہیں ان کی تقلید کرنا چاہیے، صحیح ہو گیا، کہاں سے صحیح ہوا، صحابہ کدھر ہیں، یہ کدھر ہیں، اس سے ان کی دلیل کہاں سے نکلتی ہے؟ یعنی سوال سوچنے کی چیز ہے کہ اس سے صحابہ سے، یعنی ایک دوسرے عالم کی دلیل کیسے کوئی آدمی نکال سکتا ہے؟ جیسے کوئی آدمی کہے کہ صحابہ بہت علم والے تھے نا، ہدایت پہ تھے نا، ہاں پھر میرے نانا کی مانو، آپ بتائیے کوئی آدمی کہے صحابہ صحیح تھے کہ نہیں تھے، بالکل صحیح تھے، تو صحابہ کی ماننا چاہیے کہ نہیں، ہاں تو میرے دادا کی مانو، تو یہ کیا دلیل ہے؟ مطلب آپ کس کو منوا رہے ہو اور کس کی منوا رہے ہو؟ دلیل کہاں اور منوا رہے کس کو آپ؟ نمبر 10، بعض لوگ کہتے ہیں کہ اہل حدیث میں ایک بھی ولی نہیں ہوتا ہے، یہ عام طور سے وہ لوگ کہتے ہیں جو کرتب دیکھنے کے عادی ہوتے ہیں، جن کو کرامت کے سوا چین نہیں آتا ہے، جن کو اگر کوئی آگ کھا کے آگ تھوک دے باہر تو لگتا ہے ہاں یہ بہت بڑا ولی ہے، چاہے بدن پہ کپڑے ہو یا نہیں ہو، اور وہ نماز چھوڑ کے گانجا پیتا ہو، ان کو کوئی مسئلہ نہیں اس میں، ہاں بس تھوڑی سی کرامت بتا دے وہ تو اس کے پیچھے بھاگنے لگ جاتے ہیں اور اس کے پاؤں دھو کے پینے لگ جاتے ہیں، یہ وہ لوگ ہوتے ہیں جو ماں باپ کا سر بھی نہیں دباتے ہیں لیکن ولی کے پاؤں دھو کے پینے کے لیے تیار ہو جاتے ہیں، حالانکہ ولی کے بارے میں اس طرح کی کوئی بات قرآن و سنت میں نہیں ہے، ماں باپ کی خدمت اور ان کی اطاعت کا قرآن میں ذکر ہے۔ یہ جہالت ہے، جب امت کا زوال آتا ہے تو وہ اسی طرح کی چیزوں کے پیچھے بھاگنے لگتی ہے اور دلیلوں کو چھوڑ دیتی ہے۔ بعض لوگ کہتے ہیں کہ یعنی اہل حدیث میں ولی نہیں ہوتے ہیں اور اولیاء سب کے سب مقلد تھے، حالانکہ ایسا نہیں ہے۔ المیزان الکبریٰ میں شعرانی، جو تصوف کے بہت بڑے بزرگ مانے جاتے ہیں، صوفیزم میں بہت بڑے مانے جاتے ہیں، اب انہیں پہ ان کی دلیل دی جائے گی، تو علامہ شعرانی کہتے ہیں ان الولی الکامل لا یکون مقلدا، ولی کامل مقلد ہو ہی نہیں سکتا ہے، واقعی جو کامل ولی ہے وہ مقلد نہیں ہو سکتا ہے، انما یأخذ علمہ من العین التي اخذ منها المجتہدون، ولی کامل اسی چشمے سے، اسی فاؤنٹن سے، وہیں سے علم لیتا ہے جہاں سے سارے مجتہدوں نے لیا، تو جو واقعی ولی ہے وہ مقلد نہیں ہوتا ہے۔ تو آپ جس کو بھی مقلد مانو گے وہ ولی نہیں ہوگا، اور جس کو آپ ولی مانو گے وہ مقلد نہیں ہوگا۔ اب یہ دو چیزیں آپ جمع کیسا کرو گے؟ اب جو بھی آپ کی نگاہ میں ولی ہیں ماننا پڑے گا، وہ مقلد نہیں ہے، اور جو بھی آپ کی نگاہ میں مقلد ہیں ان کے بارے میں کہنا پڑے گا کہ وہ ولی نہیں ہے۔ آپ سوچیں کیا کیا کہہ سکتے ہیں اس بارے میں۔ اسی طرح سے آخری کچھ باتیں ہیں، کچھ لوگ کہتے ہیں کہ ٹھیک ہے یہ جو آپ بار بار بولتے ہو کہ یہ حدیث ضعیف ہے، تو اس وجہ سے آپ امام ابو حنیفہ رحمۃ اللہ علیہ کے فتووں کو نہیں مانتے، تو یہ بات بھی اچھی طرح سے یاد رکھو کہ امام ابو حنیفہ رحمۃ اللہ علیہ کی جو دلیلیں ہیں بعد میں لوگوں نے اس کو بیان کیا، तो जो गलत रावी उसमें आ गए वो इमाम अबू हनीफा के बाद आते हैं, पहले नहीं। जैसे मिसाल भी दी लोगों ने उसकी, जैसे मिसाल के तौर पर पानी ऊपर से बह रहा हो और एक आदमी ऊपर ही उसमें वजू कर रहा है, फिर उसके बाद में गंदगी गिरी हुई है, तो बाद में गंदा पानी बाद वालों को मिल रहा है, ऊपर से जिसने वजू कर लिया उसके लिए पानी कैसा है? साफ शफाफ है। कितनी प्यारी मिसाल है। तो ये कह रहे हैं कि इमाम अबू हनीफा के ऊपर कोई ज़ईफ रावी नहीं है, जितने भी ज़ईफ रावी वो कहा है इमाम अबू हनीफा के बाद हैं। लेकिन टेक्निकली ये बात ही गलत है। ये बेसिकली जो बुनियादी किताबें हैं जो खुद इमाम अबू हनीफा के शागिदों ने लिखी हैं, उन किताबों के बारे में ला इल्मी की सबसे बड़ी दलील है। आदमी घर की किताबें नहीं पढ़ेगा, बाहर का उसको टाइम कहाँ है उसके पास? फतवों में वो जी रहा है, उसको हदीस की और सनदों की इसकी जरूरत ही नहीं पड़ती है। इमाम अबू हनीफा के दो शागिद हैं, इमाम अबू यूसुफ और इसी तरह से इमाम मोहम्मद। इन दोनों की किताबें हैं और दोनों की किताब अल आसार के नाम से दो अलग किताबें मशहूर हैं। इन दोनों किताबों में कई हदीसें ऐसी आपको मिलेंगी जो इमाम अबू हनीफा रहमतुल्लाह अलैह के ऊपर ऐसा रावी है जो ज़ईफ है। मिसाल के तौर पर आप देखें, अबू हनीफा रहमतुल्लाह अलैह ने रिवायत की अबू सुफियान से, ये साहबी नहीं है, ये दूसरा रावी है, साहबी अबू सुफियान नहीं है ये, और अबू सुफियान अबू नदरा से, वो अबू सईद से रिवायत करते हैं। तो अबू सुफियान रावी के बारे में आप पूरे अकवाल देख लें, ये रावी ज़ईफ है, ये रावी मोतबर नहीं है। इसी तरह से बल्कि इमाम अहमद इब्ने हंबल ने इसके बारे में कहा, लैस बिशै वला युक्तब हदीथुहु, इसकी कोई औकात नहीं है इस रावी की, अबू सुफियान की, और ये इस लायक नहीं कि इसकी हदीस को लिखा जाए, हदीस लिखने लायक भी नहीं इसकी। तो ऐसा ये पेज नंबर 53 पर है, 53 पे। तो इमाम अहमद इब्ने हंबल ने इतनी सख्त बात कही है अबू सुफियान के बारे में। इसी तरह से इमाम मोहम्मद की किताब अल आसार में इमाम अबू हनीफा रिवायत करते हैं अबान से, और अबान के बारे में भी उलमा की जरह मौजूद हैं। तो इमाम अबू हनीफा से ऊपर एक रावी है अबान, और उसके बारे में उलमा ने बहुत सख्त बातें की। मिसाल के तौर पर इमाम अहमद इब्ने हंबल ने कहा, ला युक्तबन अबान, ला युक्तबन अबान इब्ने अबी अयाश, के अबान इब्ने अबी अयाश से हदीस लिखना भी नहीं चाहिए, इससे हदीस लिखना ही नहीं चाहिए। इमाम इसी तरह से यहया कहते हैं, यहया इब्ने मईन कहते हैं कि मतरूकुल हदीस है, इसकी हदीस छोड़ दी गई है, इसकी हदीस को एक्सेप्ट नहीं करता है। इसी तरह से कई उलमा ने उस पर जरा की है, बल्कि शोबा कहते हैं, रिदाई व खिमारी फिल मसाकिन सदका इल्लम यकुन इब्न अबी अय्याश यकदी फिल हदीस, कहते हैं मेरी रिदा, मेरी चादर और मेरा तहबन, ये मेरा यानी कपड़ा खिमार, मेरा जो ऊपर का सर पे डालने का रुमाल है, ये लोगों में सदका कर दूंगा मैं अगर ये झूठ नहीं बोलता हदीस में, मैं इसको दे दूंगा लोगों को, ले जाओ मेरी चादर ले जाओ, ये झूठ बोलता है, अगर नहीं बोलता तो ले जाओ, ये यानी इतना कॉन्फिडेंस के साथ बोलने की हदीस में झूठ बोलता है। इमाम अबू हनीफा के ऊपर ये दो रावी, तो न सिर्फ ज़ईफ बल्कि हदीस में झूठ बोलने वाले रावी भी इमाम अबू हनीफा के ऊपर ऊपर की चेन में आ सकते हैं। ये दो मिसालें हैं, अगर पूरी आप अलाका ढूंढने बैठ जाएं तो आपको बहुत ज्यादा रिवायतें उसमें मिलेंगी। और आखिरी शुबा है कि बाद लोग कहते हैं कि तकलीद करने से एक आदमी ख्वाहिशात तक पहुंच जाता है, मुर्तद हो जाता है, बेदीन हो जाता है, बददीन हो जाता है, गुमराह हो जाता है, मुनकर हदीस या जो कुछ भी हो जाता है, यहूदी ईसाई हो जाता है, जिसको जो बहुत डेंजर वर्ड मिलता है वो जोड़ देते हैं। देखिए खुद हम ये नहीं कह रहे, बाद लोग कहते हैं इनका मकसद ये है दावत का कि चारों इमामों से और उलमा से आजाद करके हर आदमी को इमाम बुखारी बना दें, हर इमाम आदमी को आजाद कर दें। हमारी दावत उलमा से आजाद करने की नहीं है, हमारी दावत इमामों की मुखालिफत करने की नहीं है। हमारी दावत यही है कि आज उम्मत में इतनी सारी बातें चल रही हैं, उनमें से वही बात लें जो किताब और सुन्नत के मुताबिक है, उस बात को छोड़ दें जो किताब और सुन्नत के मुताबिक नहीं है। बस ये हमारी दावत है, तहकीक करके दें, तहकीक करके लें, मसला खत्म। नहीं आग बंद करके चलना है, हर आदमी आजाद है, अल्लाह ने आंखें दी हैं, चाहे तो बंद कर ले, लेकिन अल्लाह ने जब तहकीक की सलाहियत दी है और दुनिया में भी तहकीक करता है, दीन के मामले में क्यों आदमी तहकीक नहीं करता है? हम ये नहीं कहते हैं कि आप फुला आलिम का आसान फतवा लो, फुला आलिम का आसान फतवा लो, सबके मीठे मीठे फतवे लेके अपना एक गुलदस्ता बनाओ, हम ये नहीं कह रहे हैं। हम ये नहीं कह रहे हैं कि आप सारे उलमा की आसानियां तलाश करो, ہمارے نزدیک بھی ایسا آدمی گمراہ ہے. اس لیے ابن قیم رحمتہ اللہ علیہ فرماتے ہیں من تتبع ما اختلف فیہ العلماء واخذ بالرخص من اقاویلہم تزندق او کاد. جو آدمی علماء کے اختلافات ڈھونڈے اور اختلاف میں سے آسان آسان فتوے لینا شروع کرے ایسا آدمی زندیق ہو جائے گا یا کم سے کم بددین اور زندیق ہو جانے کے قریب ہو جائے گا. تو یہ خود ہم کہتے ہیں اور ایسا ہوتا نہیں ہے. اہل حدیث ایسا نہیں کرتا ہے کہ سب آسان آسان فتوے جمع کرے, نہیں, بلکہ دلیل کے مطابق جو بات ہے اس کو لیتا ہے. اور یہی ہم کو کرنا چاہیے. اللہ تعالی ہم کو سمجھتا فرمائے اور قرآن و سنت کے سیکھنے سکھانے اس پر عمل کرنے اس کی دعوت دینے کی ہم سب کو توفیق عطا فرمائے. یہ کچھ باتیں تھیں جو اس موضوع سے متعلق تھیں. مزید تفصیل کے لیے آپ نوٹس بغور مطالعہ کریں اور اس بارے میں کوئی شبہات اور سوالات آپ کے ذہن میں ہوں تو آپ علماء کے سامنے ان کو ذکر کریں, آپ کو انشاءاللہ اس کا شافی جواب ملے گا.